Recording in
الحمد
progress.
لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم چلیں اب تھوڑے پیسے دے دیتے ہیں جن لوگوں کو مشکل ہو رہی تھی درود شریف پڑھنے کے پیسے لگتے ہیں نا حضور نہیں ایسا نہیں ہے بالکل فری کا درود شریف ہے اور اس کے اوپر نبی علیہ السلام بہت خوش بھی ہوتے ہیں اور بہت زیادہ ثواب بھی ملتا ہے ٹھیک ہے تو سیرت النبی صلی اللہ علیہ وآلہ وسلم کی کلاس کے اندر ہم آبویسلی غزوہ احد کے اوپر تھے یہ تو ہم آپ سے نہیں پوچھیں گے لیکن غزوہ احد کے واقعات کتنے سارے چل رہے تھے ان میں سے ہم نے آخری چیز کیا ڈسکس کری تھی بس یہ جلدی سے بتا دیں
جب ابو دجان حضرت رضی اللہ تعالی عنہ نے ہندہ کو مارنے کا سوچا تھا
اور کوئی یہی کہہ رہے تھے آپ بھی کچھ بھی کہہ رہے تھے ابو دجانہ رضی اللہ تعالیٰ عنہ کا بتانا شروع کیا تھا کہ ان کو نبی علیہ الصلوۃ والسلام نے جو اپنی تلوار دی تھی نا اچھا ماشاء اللہ آپ میں سے کسی کے امی نے جو ہے وہ تلوار کی تصویریں بھی بھیج دی تھی کیا نام تھا کسی نے دیکھا تھا ذوالفقار کون سی والی تلوار کا نام تھا وہ بھی لکھا ہوا تھا ماشاء اللہ اس کے اندر آپ صلی اللہ علیہ وسلم کی تلوار وہ تو دونوں آپ صلی اللہ علیہ وسلم کی تلواریں تھیں نہیں حضرت جی کا نام ذوالفقار ہے وہ نبی علیہ الصلوۃ والسلام کی تلوار کا نام تھا کون سی والی تلوار کا نام ذوالفقار جی جو غزوہ بدر میں استعمال ہوئی تھی دی سورڈ یوز ان بدر انہوں نے جواب صحیح دیا اور جو احد میں تلوار تھی جو کہ نبی علیہ الصلوۃ والسلام نے ابو دجانہ رضی اللہ تعالیٰ کو دے دی تھی اس کا نام بڑا مشکل سا ہے ویسے یہ بات ہے آپ کو پتا ہے کسی کو مشکل سا ہے کچھ سالوں پہلے نا پاکستان کے اندر جو آرمی والے ہیں نا پاکستان آرمی انہوں نے اپنی ایکسرسائزز کری تھیں انہوں نے جو ہے وہ اس ایکسرسائز کا نام اسی تلوار کے اوپر رکھا تھا عظم ہے نا عظم پڑھنا ذرا مشکل کام ہے تو وہ انہوں نے کیا کہا تھا ضرب عظم ہے نا وہ ایک ملٹری ایکسرسائزز تھیں ٹھیک ہے تو اس تلوار کا نام جو ہے نا وہ اس کے مطابق جو وہ کسی میوزیم کی غالباً وہ تصویر تھی جس کے اندر وہ تلوار رکھی ہوئی ہے اچھا تو اس سے پہلے نا ہم نے آپ کو ایک بڑی امپورٹنٹ بات بتائی تھی کہ بہادری جو ہوتی ہے نا یہ ایک ہیومن ٹریٹ ہے نا ایک انسانوں کے اندر ہوتی ہے کچھ انسان ذرا زیادہ بہادر ہوتے ہیں کچھ انسان ذرا کم بہادر ہوتے ہیں کچھ ذرا ڈرپوک ہوتے ہیں ٹھیک ہے تو یہ بہادری ایک ایسی چیز ہے جو کہ مسلمانوں میں بھی ہوتی ہے کافروں میں بھی ہوتی ہے ٹھیک ہے اور کچھ مسلمان بھی جو ہیں وہ اتنے بہادر نہیں ہوتے ہیں کچھ کافر بھی جو ہیں وہ بہادر نہیں ہوتے ہیں ٹھیک ہے تو بہادری کا بھی ایسا مسئلہ نہیں کہ صرف مسلمان ہی بہادر ہو سکتا ہے بہادر میننگ کہ بھائی ڈرے نہیں اور مارنا شروع کر دے اور گھس جائے لشکر کے اندر لڑائی وڑائی کرنا شروع کر دے اس کا مطلب بہادری آپ کہہ رہے ہیں ٹھیک ہے تو یہ آپ کو بتایا تھا تو پہلے نا پھر کافروں کی بہادری کے واقعات آپ کو بتائے تھے کہ ان میں سے ایک نکلا مارا گیا دوسرا نکلا صحابی نے اس کو بھی مار دیا تیسرا نکلا مار دیا چوتھا نکلا کتنے نکلے تھے ٹوٹل
11 22
اس طریقے سے انڈیویجلی نکلتے گئے مرتے گئے پھر کہیں جا کر کے پھر آل آؤٹ وار شروع ہوئی ہے ان میں سے تو کوئی بھی مسلمان کا یعنی شہید نہیں ہوا کوئی بھی ٹھیک ہے تو ماشاءاللہ اللہ تعالیٰ نے اس وقت مسلمانوں کی خاص نصرت فرمائی تھی کہ کسی ایک کو بھی اس طرح سے نہیں ہوا جیسے بدر کے اندر تھے نا عبداللہ رضی اللہ عنہ کو تو زخم لگا تھا بعد میں وہ شہید ہو گئے تھے اس موقع کے اوپر کسی مسلمان کا ذکر نہیں ہے کہ وہ بھی شہید ہوئے ٹھیک ہے پھر اس کے بعد جو ہے وہ فائٹنگ شروع ہو گئی اور اس میں ابو دجانہ رضی اللہ تعالیٰ عنہ کا ذکر نے پچھلی کلاس کے اندر پڑھ لیا تھا اچھا جی تین نکلے نہیں وہ تین تو اس میں نکلے تھے ایک ساتھ غزوہ بدر کے اندر ہمیشہ تین تین کا کوئی ایسا اصول تو یہاں پہ تو سنگلز نکل رہے تھے ایک دوسرا تیسرا چوتھا ٹھیک ہے بالکل سنگل سنگل کر کے نکل رہے تھے اور یہاں سے بھی پھر سنگل ہی نکلتے تھے مسلمانوں کی طرف سے بھی ایک ہی نکل کر کے اس کو ختم کرتے تھے مبارزات کا جو لفظ ہم نے پچھلی کلاس میں آپ کو جو انہوں نے بتایا تھا. اچھا پھر جو ہے وہ حضرت حمزہ رضی اللہ, اچھا بہت ساری اب جو ہے نا وہ شہادتوں کا ذکر آئے گا, صحیح انشاءاللہ, تو وہ ہم کوشش کریں گے کہ سب کا ذکر کریں. تو حضرت حمزہ رضی اللہ تعالیٰ جو کہ نبی علیہ السلام کے چچا بھی تھے, دوست بھی تھے, رضائی بھائی بھی تھے, بہت کچھ تھے, تو انہوں نے جو ہے نا پھر انہوں نے زبردست سورڈ فائٹر تھے, انہوں نے لڑنا شروع کیا, مارنا شروع کیا لوگوں کو, جس پر تلوار اٹھاتے تھے نا وہی جو ہے وہ زمین پہ لیٹ جاتا تھا. تو ایک جو ہے نا وہ بندہ تھا سبا, تو اس کو جب یہ مار رہے تھے نا تو اس وقت جو ہے نا ایک آدمی تھا جو کہ افریقن وحشی غلام, ٹھیک ہے, ان کا نام ہی وحشی تھا, ٹھیک ہے, بعد میں چونکہ مسلمان ہو گئے تھے تو اس وجہ سے ادب کے ساتھ ان کا نام لے رہے ہیں, وحشی بن حرب. یہ جو شخص تھا نا یہ غلام تھا, یعنی سلیو, لٹرلی جو کسی کا سرونٹ خالی نہیں بلکہ سلیو, غلام ہوتے تھے نا زمانے میں, جو کہ کمپلیٹلی آپ کے کنٹرول میں ہوتے تھے, آپ ان کو جو کھلائیں گے وہ وہی کھائیں گے, جو پلائیں گے وہی پلائیں گے, وہ اپنی طرف سے نہ کوئی جاب کر سکتے تھے کہیں اور جا کر کے, نہ کوئی بزنس کر سکتے تھے, کچھ بھی نہیں, اور وہ وہاں سے بھاگ کر کے کہیں جا بھی نہیں سکتے تھے, ان کو پکڑ لیا جاتا تھا, پورا ان کا ایک سسٹم ہوتا تھا کہ غلام بھاگ بھی نہیں سکتا تھا. تو وحشی بن حرب جو ہے نا یہ جبیر بن مطعم کا غلام تھا, جی کے غلام تھے. کیونکہ وحشی کوئی عجیب نام نہیں ہوتا تو چینج کر دیتا, ٹھیک ہے, وحشی ہم اردو میں پاکستان میں وحشی بھی عجیب بولتے ہیں لیکن اس وقت عرب میں نہیں بول سکتے اس کو عجیب, ٹھیک ہے, اب ہم کسی کو وحشی بولتے ہیں تو عجیب لگتا ہے, صحیح ہے. تو ٹائم پاس ہونے کے ساتھ جو ہے نا وہ کچھ اسٹینڈرڈس بھی تھوڑے سے چینج ہو جاتے ہیں, تو اب جو ہے وہ ڈفرنٹ کنوٹیشن ہے اس کا, پہلے ایسا نہیں تھا. تو جبیر بن مطعم جو تھا نا اس کے چچا کو حضرت حمزہ رضی اللہ تعالیٰ عنہ نے بدر کے اندر قتل کیا, ٹھیک ہے, تو اس نے نا اپنے غلام وحشی سے کہا تھا کہ اگر تم حمزہ کو مار کے آؤ گے نا تو میں تمہیں آزاد کر دوں گا, یہ تمہاری قیمت ہے آزادی کی, حمزہ کو مارنا, صحیح ہے. تو
میں نے کہا تھا حمزہ یا علی,
حمزہ یا علی کو مارنا, ٹھیک ہے, ایک اور کتاب کے اندر علی رضی اللہ عنہ کا بھی لکھا ہوا ہے, کیونکہ علی رضی اللہ عنہ انہوں نے بھی کسی ایسے ہی کسی کو مارا تھا. تو خیر وحشی جو تھا نا ہی ہیڈ نتھنگ ٹو ڈو ود دی وار, وہ قریش کا بھی آدمی نہیں تھا, اس کو کوئی ان لوگوں سے محبت نہیں تھی, اس کو تھا کہ بھائی مجھے آزادی مل جائے, تو یہ تیار کر ہو کے آیا تھا, کیونکہ اس کو نیزہ مارنا بڑا اچھا تھا, ٹھیک ہے, اسپیئر, تو یہ اپنا ایک نیزہ لے کر کے آیا تھا اور یہ چھپ کر کے بیٹھا رہا کہ اس کو حمزہ رضی اللہ عنہ نظر آئے اور یہ ان کو مارنے کی کوشش کرے. تو جب حمزہ رضی اللہ عنہ نے سبا بن عبد العزہ کو مارا نا تو اسی وقت اس نے جو ہے نا پتھر کے پیچھے سے اپنا جو نیزہ اٹھا کر کے پھینکا تو وہ ٹھیک جو ہے نا حضرت حمزہ رضی اللہ عنہ کے پیٹ کے اوپر آ کر کے لگا, ناف کے اوپر آ کر کے لگا اور وہ تھرو ہو گیا ان کی باڈی سے, ٹھیک ہے, یعنی دوسری طرف سے وہ نکل بھی گیا. حضرت حمزہ رضی اللہ عنہ نے تھوڑی دیر تو کوشش کری لیکن لڑکھڑاتے پھر وہ نیچے گر گئے اور ان کا انتقال ہو گیا, ٹھیک ہے, حمزہ رضی اللہ عنہ جو ہے وہ شہید ہو گئے. وحشی کا کہنا ہے, اس نے بعد میں لوگوں کو بتایا کہ بھئی میرا کوئی کام نہیں تھا اس کے اندر, میں نے بس ان کو مارا, پھر اس کے بعد میں الگ گھر کے بیٹھ, ٹھیک ہے, اور پھر جب سب کچھ معاملہ ختم ہوا تو پھر جو ہے یہ باقی لوگوں کے ساتھ مکہ مکرمہ واپس گیا, اس کے سردار نے جو ہے اس کو آزاد کر دیا اور پھر اس کے بعد یہ وہاں پہ رہتا رہا, حتیٰ کہ فتح مکہ کے بعد جو ہے نا یہ نبی علیہ الصلوۃ والسلام کے پاس آئے, ایمان قبول کرنے کی نیت کے ساتھ لوگوں کو بتا دیا کہ بھئی میں اسلام قبول کرنا چاہتا ہوں, تو اس کے ساتھ یہ نبی علیہ الصلوۃ والسلام کے پاس آئے. تو نبی علیہ الصلوۃ والسلام سے صحابہ نے کہا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم یہ وحشی ہے, یہ آپ کے عم یعنی آپ کے چچا کا جو ہے وہ قاتل ہے. تو نبی علیہ الصلوۃ والسلام نے سن کر کے نا ایک بڑا زبردست, نبی علیہ الصلوۃ والسلام کی ہر بات ہی زبردست ہوتی ہے, بہترین ہوتی ہے, تو یہ بات اور بھی زیادہ نا ہمارے لیے بہت آئی اوپنر ہے کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ دعوہ, چھوڑ دو اس کو, یہ اسلام قبول کرنے کے لیے آئے نا, چھوڑ دو اس کو, فل اسلام رجل واحد, ایک انسان کا ایک بندے کا اسلام قبول کرنا نا احب الی من قتل الف کافر, ایک ہزار کافروں کو قتل کرنے سے زیادہ مجھے پسند ہے کہ ایک بندہ مسلمان ہو جائے, ایک بندہ ایمان لے آئے اور جہنم سے بچ جائے. ایمان لانے کا مطلب کیا ہے, جہنم سے بچ گیا نا ہمیشہ ہمیشہ, ٹھیک ہے, تو مجھے یہ کوئی شوق نہیں ہے لوگوں کو مارنے کا, یہ تو بھائی اتنے سالوں تکلیفیں برداشت کرنے کے بعد جب اللہ کا حکم آیا تھا تب جنگ بدر کے اندر میں نے لڑائی کری, ورنہ میں کوئی تھوڑی کسی سے لڑائی کرنے والا تھا, मैं यहाँ पे लड़ाइयां करने के लिए भी थोड़ी आया हूँ, लोगों को मारने के लिए भी थोड़ी आया हूँ, मैं तो लोगों को जहन्नुम से बचाने के लिए यहाँ पर आया हूँ, राइट, परवरदिगार की तरफ बुलाने के लिए आया हूँ। तो मेरे लिए जो है ना, लोगों का मुसलमान हो जाना ये मेरी जिंदगी का मकसद है, लोगों को मारना मेरी जिंदगी का मकसद नहीं है, ठीक है। तो नबी अलैहिस्सलाम इनको छोड़ दो। तो फिर वहशी जब सामने आए तो नबी अलैहिस्सलाम ने फिर उनसे पूछा कि तुमने क्या किया था। तो उन्होंने फिर अपना पूरा किस्सा बताया, ऐसे ऐसे किया, ऐसे ऐसे किया। तो नबी अलैहिस्सलाम ने फिर उनके इस्लाम को कबूल किया कि हाँ भाई तुम मुसलमान हो गए हो। बस एक रिक्वेस्ट करी उनसे कि देखो वाशी, तुम दरअसल जब मेरे सामने आते हो ना तो मुझे ना अपने चाचा याद आ जाते हैं, मुझे बहुत दुख होता है, तो इस वजह से जो है ना तुम मेरे सामने बस बताना, ठीक, मेरे सामने बताना। तो वहशी रज़ियल्लाहु तआला जो है ना, फिर उसके बाद जब भी नबी अलैहिस्सलाम के पास आते थे ना तो वो आके पीछे खामोशी से बैठ जाया करते थे नबी अलैहिस्सलाम बातें सुनने के लिए, ठीक, सामने नहीं आया करते थे। फिर उसके बाद नबी अलैहिस्सलाम ने वैशी को यह भी कहा कि वैशी अब तुम जाओ और इस्लाम की खातिर जो है ना वो जिहादों के अंदर शामिल होना, ठीक है, जिस तरह तुमने इतने बड़े इस्लाम के मुजाहिद को जो है वो कत्ल किया है ना, शहीद किया है, तो उसी तरीके से अब तुम इस्लाम के दुश्मनों के ऊपर जाकर के उनसे लड़ाई करने का काम करना। तो वैशी रहता जो है ना फिर वो चले गए और उन्होंने फिर जहादों के अंदर शिरकत करनी शुरू करी, और वो इसी फिक्र में रहते थे कि मैं किसी तरीके से जो है ना कोई ऐसा बड़ा काम करूं कि जिससे कि हमजा रज़ी अल्लाह अन्हु को शहीद करने का जो मुझसे बहुत बड़ा गुनाह हुआ है ना उसका कफारा अदा हो जाए, ठीक है। तो एक कोशिश में लगे रहते थे कि हत्ता के इनको अल्लाह ताला ने फिर मौका अता फरमाया, आपको शायद अक्सर को पता होगा कब, जंगे यमामा के अंदर, जो कि यहाँ रियाज शहर से चंद किलोमीटर दूर जो मुकाम है ना यमामा का, तो यहाँ पर जब मुसैलमा कज़ाब ने झूठी नबूवत का दावा किया था तो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने जो लश्कर रवाना किया था हजरत खालिद बिन वलीद रज़ी अल्लाह अन्हु के साथ, तो उसके अंदर वहशी भी थे, तो उन्होंने आकर के जो है ना फिर लड़ाई के अंदर इसको मुसैलमा कज़्ज़ाब को इसी तरीके से अपने नेजे से मारा था। इन्होंने उसी नेजे को सेव करके रखा हुआ था जिससे हमजा रज़ी अल्लाह अन्हु को शहीद किया था ना, उसी नेजे से उसने जो उन्होंने जो है फिर मुसैलमा कज़्ज़ाब को भी कत्ल किया था, ठीक है। और इनके बारे में मजीद कुछ चले तो हमजा रज़ी अल्लाह अन्हु जो है वो इस तरीके से शहीद हो गए जी। जब फतह मक्का के मौके पर जिन लोगों का नाम लिया था ना तो उनके बारे में फरमाया तो था, लेकिन उनमें से बहुत सारे मुसलमान हो गए थे तो फिर उनको माफी मिल गई, ठीक है। तो ये उनमें से एक थे जिन्होंने क्योंकि इस्लाम कबूल कर लिया था तो इसको उनको भी माफ कर दिया था। अच्छा, अब चूंकि शहादतों का एक के बाद एक जिक्र है तो इनके बाद नंबर आता है हजरत हंजला। हंजला रज़ी अल्लाह अन्हु एक बड़े यंग से सहाबी थे और ये उसके बेटे थे जिसका जिक्र हमने पिछली क्लास के अंदर पढ़ा था। एक बंदा था ना कबीला खजरज का, जो एक सरदार था उसका नाम था अबू आमिर, है ना, और बड़ा इबादत करता था, बड़ा नेकी की जिंदगी गुजारता था, लेकिन नबी अलैहिस्सलाम से हसद का शिकार हो गया, ठीक है। तो इसके फिर नेकियां जो है ना वो सारी सारी अल्लाह ताला ने रिजेक्ट कर दी थी। इसको वो लोग राहिब कहा करते थे, यानी हट कट करके बस अल्लाह की बातें करते रहते, तो राहिब कहते थे। जब इसने नबी अलैहिस्सलाम की मुखालफत करी तो इसको क्या कहा गया, नबी अलैहिस्सलाम ने फरमाया कि ये तो है फासिक है, ठीक है, खुल करके गुनाह करने वाला इंसान है। तो अबू आमिर फासिक जो था ना, तो ग़ज़वे उहद में सबसे पहले ये सामने आया था ना कि ओ खजरज मैं तुम्हारा सरदार हूँ तुम मेरे साथ आ जाओ, तुम कहा इसके साथ चले गए, सबने कहा तुम फासिक है तुम तो, हम तुम्हारे साथ नहीं आ रहे, ठीक है ना, क्या जबरदस्त सहाबत है वो। तो अबू आमिर फासिक के ये बेटे थे, ठीक है ना, हजरत हंजला रज़ी अल्लाह अन्हु, इनकी बिल्कुल जो है ना वो अभी अभी शादी हुई थी, ठीक है, घर के अंदर थे, अपने अपनी नई नई बीवी के साथ थे कि उनको बाहर से आवाज आई कि भाई मुसलमान जो है वो गजवे के लिए इसके लिए जा रहे हैं, उहद के लिए जा रहे हैं। तो उन्होंने कहा भाई मैं तो जा रहा हूँ, सही है। तो ये उसी हालत में वहां से निकल करके जो है ना वो अहद पहुंच गए और वहां पे लड़ते लड़ते जो है वो शहीद हो गए, ठीक है। हंजला रज़ी अल्लाह अन्हु के बाद जिक्र है उन मुसलमान तीर अंदाजों का, ठीक है, वो जो आर्चर्स को नबी अलैहिस्सलाम ने पेश किया था, क्या था, जबलुर रुमात के ऊपर, वो जो छोटी सी पहाड़ी है। तो इनके साथ फिर वो आपने अक्सर सुना होगा कि जब शुरू ही में हमजा रज़ी अल्लाह अन्हु ने मारना शुरू किया लोगों को, और ये इन्होंने जो है वो क्या कहते हैं जुंदल, अबू जुंदल नहीं सॉरी क्या ابو دجانہ حضرت عنہ جیسے لوگوں نے ہے نا, تو کافر تو جو ہے نا بھاگنا ہی شروع ہو گیا نا. ٹھیک ہے, تو میدان جنگ جو ہے مسلمانوں کے ہاتھ میں آ گیا, کافر جو ہے وہ پیچھے کی طرف بھاگنا شروع ہو گئے. تو پھر جو ہے نا وہاں پر جو ان لوگوں کی چیزیں پھینک پھینک کر کے چھوڑ چھوڑ کر کے جو بھاگ رہے تھے, جس کو مال غنیمت کہتے ہیں, تو مسلمانوں نے جیسے کہ طریقہ ہوتا ہے کہ اس مال غنیمت کو اکٹھا کرنا شروع کرتے ہیں. اکٹھا تو کر لیتے ہیں, پھر اس کے بعد نبی علیہ السلام کے پاس لے کر کے آتے تھے, پھر نبی علیہ السلام فرماتے تھے کہ بھئی یہ تمہارا, یہ تمہارا, یہ تمہارا, یہ تمہارا. ٹھیک ہے, تو اکٹھا کرنا شروع کر دیا. تو یہ لوگ جو ہے نا اس چھوٹی پہاڑی کے اوپر بیٹھے ہوئے اس کو دیکھ رہے تھے کہ یہ سب کچھ ہو رہا ہے. تو اس وقت جو ہے نا وہ اللہ کی مرضی, اللہ کی مشیت ایسی ہوتی ہے کہ ان میں سے 50 میں سے تقریباً 40 جو تھے نا, ان کے دل میں بات آئی کہ یار اب تو ہو چکا ختم. ٹھیک ہے نا, تو اب ہمیں بھی یہاں پہ رہنے کی کیا ضرورت ہے, ماں ہم تو جیت چکے. تو انہوں نے کہا کہ بھی ہم جا رہے ہیں. وہ جو امیر تھے نا حضرت, کیا نام تھا ان کا, عبداللہ بن جبیر رضی اللہ تعالیٰ. صحیح ہے, تو عبداللہ بن جبیر رضی اللہ تعالیٰ اس وقت امیر تھے. نبی علیہ الصلوۃ والسلام نے نا ایک ان کا لیڈر بھی بنا دیا تھا, ایک خلیفہ اپنا وہاں پہ بنا دیا تھا ریپرزینٹیٹو. ٹھیک ہے, تو انہوں نے کہا کہ نہیں ہمیں نہیں جانا. نبی علیہ الصلوۃ والسلام فرما کے گئے تھے کہ کسی صورت میں تمہیں یہاں سے نہیں آنا. ٹھیک ہے نا, لیکن ان سے غلطی ہو گئی. غلطی کیا ہو گئی یہ آپ بتائیں گے, کیا غلطی ہو گئی؟ تمام میں آ گئے, آج صبح کا لیکچر یاد آ رہا ہے. نہیں تمام میں تو نہیں آئے. جی امیر کی بات نہیں مانی. اور آپ ایک اور بھی ہے ویسے, جو اگر آپ سوچیں تو شاید آپ دوسرا سے بھی بتا سکتے. نافرمانی ہو گئی, لیکن ان کا ارادہ نہیں تھا ویسے نافرمانی کرنے کا. ٹھیک ہے, امیر کی بات نہیں مانی, ایک بہت بڑی ان سے غلطی ہوئی. شیطان نے تو بہکا دیا. اچھا, انہوں نے لکھا ہے, آن لائن والوں کا بھی دیکھ لینا چاہیے. دے ہیو اجتہادی غلطی, نیکی کی بات نبی کی بات نہیں مانی, اجتہادی غلطی کری. اچھا آپ نے لکھا تو ہے بڑا اچھا جواب, اجتہادی غلطی کری, لیکن اس کا مطلب کیا ہوتا ہے اجتہادی غلطی؟ اجتہاد کا مطلب کیا ہوتا ہے؟ ماشاء اللہ. ٹھیک ہے, انہوں نے بالکل زبردست جواب دیا ہے. انہوں نے حکم کی بجائے کہ میں حکم کو فالو کروں, انہوں نے کیا پریفر کیا, کس چیز کو ترجیح دے دی؟ انہوں نے اپنی عقل کو ترجیح دے دی. ٹھیک ہے کہ بھائی آبویسلی, کہتا انگریزی میں آبویسلی, ایک انکل کیا کرتے تھے. ٹھیک ہے بھائی, ظاہر سی بات ہے میدان ختم ہو چکا ہے, رائٹ, لڑائی ختم ہو چکی ہے, وہ لوگ بھاگ چکے ہیں, اب مسلمان جو ہے غالب آ گئے, اب جو ہے وہ مال غنیمت اکٹھا کرنے کی باری ہے. تو عقل سے دیکھا جائے تو اب ہمیں یہاں پہ ٹکنے کی کیا ضرورت ہے, اب ہمیں یہاں پہ رکنے کی کیا ضرورت ہے نا. آنکھیں بتا رہی ہیں کہ میدان فتح ہو چکا ہے. ٹھیک ہے نا, اور کان بھی بتا رہے ہیں کہ اللہ اکبر کے نعرے لگ رہے ہوں گے, مسلمان جو ہے وہ جیت گئے ہوں گے, سب کچھ ہو گیا. ٹھیک ہے نا, آنکھوں کے اوپر اعتبار, کانوں کے اوپر اعتبار, اور آنکھوں اور کانوں کے جو ویژنز آتے ہیں وہ ہماری عقل اس کو پروسیس کرتی ہے, عقل فیصلہ کرتی ہے کہ کیا صحیح ہے کیا غلط ہے, مجھے کیا کرنا چاہیے مجھے کیا نہیں کرنا چاہیے. ٹھیک ہے نا, تو غلطی یہ ہو گئی کہ نبی علیہ الصلوۃ والسلام کے حکم کے اوپر اپنی عقل کو ترجیح دی. یہ نہیں تھا کہ جی ان کو جو ہے وہ لالچ شروع ہو گئی, بھائی مل جاتا مال غنیمت تو ملتا ہے نا, پورے کے پورے لشکر کے اندر ڈسٹریبیوٹ ہوتا ہے مال غنیمت نا, تو لشکر کے اندر تو یہ لوگ بھی شامل تھے, لڑنے والے لوگوں میں شامل تھے. بدر کے اندر یاد ہے جب مال غنیمت بدر کا ڈسٹریبیوٹ ہوا تھا, تو نبی علیہ السلام نے کن لوگوں کو اس میں شامل کیا تھا؟ کچھ خاص لوگ تھے جن کو شامل کیا تھا مال غنیمت, رائٹ, وہ لوگ جو کہ لڑتے بھی نہیں تھے. عثمان رضی اللہ عنہ کو شامل کیا تھا, اور بھی ایک دو صحابی تھے جو کہ گئے نہیں تھے بدر کے اندر, لڑائی میں شریک نہیں ہوئے تھے نبی علیہ السلام, تو ان کو بھی مال غنیمت دیا تھا. ٹھیک ہے نا, تو مال غنیمت کا کوئی مسئلہ نہیں تھا, یہ تو لڑنے والوں میں سے تھے, یہ تو دے ور آن دا بیٹل گراؤنڈ, آبویسلی ان کو مال غنیمت ملنا تھا. تو اگر لالچ ہوتی مال غنیمت کی نا, تو وہ کامن سینس کی بات ہے, وہ تو ان کو ملنا ہی ملنا تھا. ٹھیک ہے نا, یہاں پر ایک عقل کی بات آ گئی کہ بھائی اب کیا ضرورت ہے لڑنے کی, اب تو سب کچھ ہو گیا. ٹھیک ہے, لیکن ہمارا دین ہمیں یہ سکھاتا ہے, یعنی اللہ کے نبی ہمیں آ کر کے کیا چیز بتاتے ہیں, اللہ کے نبی ہمیں کیا چیز بتاتے ہیں, یہ چلیں آپ سے پوچھتے ہیں. اللہ کے نبی اللہ تعالیٰ نے بھیجے انسانوں کے پاس, کیا بتانے کے لیے بھیجے؟ عقل کے اوپر حکم کو ترجیح دینا, اللہ تعالیٰ کا پیغام پہنچانا. کیا پیغام ہے اللہ تعالیٰ کا, یہ تو پوچھ رہے ہیں. اچھا, گڈ تھنگس, गुड थिंग्स लिख तो दिए आपने, लेकिन इसको कंप्लीट करें. मेकिंग अ डिसीजन बेस्ड ऑन कुरान एंड सुन्ना उसूल्स एंड हैविंग अ गुड इंटेंशन, ये उन्होंने इस्तेहाद की डेफिनेशन लिख दी. ठीक है, बस यस दे शुडंट हैव यूज्ड देयर अकल, दे डिड नॉट लिसन टू प्रोफेसर एंड बिकेम ग्रीडी, नहीं बिकेम ग्रीडी का लफ्ज उनके लिए इस्तेमाल नहीं करेंगे. ठीक है, अच्छा इसके ऊपर ना आपको छोटा सा एक वाकया सुनाते हैं, शायद उम्मे कुलसूम भी सुन रही होंगी. ठीक है, तो हमारी एक छोटी सी बेटी है 5 साल की ना, उम्मे कुलसूम. सही है, तो उम्मे कुलसूम को हम पिछले दिनों जो है ना बिल्कुल ये एक बेसिक जो है वो इस्लाम की किताब पढ़ा रहे थे, वो जो दुरूस वगैरह ना होते हैं बिल्कुल इब्तदाई, तो उसके अंदर जो है ना लिखा हुआ था कि इस्लाम क्या है. ठीक है, बल्कि नहीं ये था कि जी हमारा दीन क्या है, तो उसका जवाब लिखा हुआ था उसके अंदर, हमारा दीन इस्लाम. ठीक है ना, अच्छा फिर हम क्या हैं, हम मुसलमान हैं. और फिर उसके बाद नबियों का जिक्र के भी, अंबिया क्या करते हैं, अंबिया जो है ना वो अल्लाह ताला का जो पैगाम है वो इंसानों तक पहुंचाता है. ठीक है, तो फिर था कि जी अल्लाह ताला का पैगाम क्या है, इस तरह का सवाल था. तो उसमें लिखा हुआ ये था, किताब के अंदर लिखा हुआ यह था जो कि उलमा की ही लिखी हुई किताब है, उसमें लिखा हुआ यह था कि वो अच्छी बातों का हुक्म करते हैं और बुरी बातों से मना करते हैं. ठीक है ना, ये अंबिया आकर के बताते हैं, अच्छी बातों का हुक्म करते हैं और बुरी बातों से मना करते हैं. ठीक है, तो किताब के अंदर ये लिखा हुआ था, लेकिन उस वक्त हमें कुछ बात याद आ गई आप लोगों के साथ की हुई एक बात. ठीक है, तो हमने फिर उम्मे कुलसूम को समझाया कि इन्होंने लिखा हुआ तो है कि अच्छी बातों का हुक्म करते हैं लेकिन बुरी बातों से मना करते हैं, लेकिन एक बड़ी अहम चीज छोटी सी है, उसको उसके लेवल पे जाके समझाने की कोशिश करी थी आप लोगों को, आपके लेवल पे जाके समझाने की कोशिश करेंगे. ठीक है, वो क्या है कि अंबिया अच्छी बातों का हुक्म करते हैं और बुरी बातों से मना करते हैं. ठीक है, इसके अलावा भी हम कुछ कह सकते हैं कि अंबिया क्या करते हैं, जंग अच्छा. ठीक है, अच्छा चोरी करना अच्छी बात है कि बुरी बात, बुरी बात है. अच्छा, और डाका डालना, डाका डालने का मतलब क्या होता है, किसी को लूट लेना. ठीक है ना, कोई जा रहा था उसको पकड़ करके आपने उसे छीन लिया. ठीक है जी, बदर में नबी अलैहिस्सलाम सलाम ने क्या किया था, क्यों गए थे, लूटने के लिए गए थे ना. ठीक है, और लूटना क्या है, बुरी बात है. तो फिर नबी अलैहिस्सलाम सलाम बुरी बात करने के लिए गए. जी
चूंकि वो लोग बंदे मकसद से,
आपको उसको समझाया था, बहुत तफसील से बात करी थी इस टॉपिक के ऊपर कि हमारा दीन जो है ना वो ये बोलने के लिए नहीं आया कि अच्छे काम किया करो बुरे काम किया करो. ठीक है, बल्कि इससे भी पहले हमारा दीन हमें ये बताता है कि क्या चीज अच्छी है क्या चीज बुरी है, क्या चीज अच्छी है क्या चीज बुरी है. ये तारीफ, ये डेफिनेशन होती है ना, व्हाट इज गुड एंड व्हाट इज बैड, वेयर डू वी गेट दीज डेफिनेशंस फ्रॉम, हम ये तारीफ कहां से लेकर के आते हैं, ये डेफिनेशंस कहां से लेकर के आते हैं, हजरत अमरीका अब्राहम लिंकन साहब से, राइट, या महात्मा गांधी साहब से. महात्मा गांधी भी बड़े अच्छा इंसान, पता नहीं क्या कहते हुए महात्मा गांधी से ये पूछते, भाई महात्मा गांधी साहब बताइएगा अच्छी चीज क्या चीज होती है बुरी चीज क्या होती है, है ना. फिर हम देखेंगे हमारा दीन तो अच्छी चीजों का हुक्म करता है बुरी चीजों का, जो गांधी साहब ने कहा था ना अच्छी चीज होती है, देखो हमारा दीन उन अच्छी चीजों का ही हुक्म कर रहा है जो गांधी साहब ने कहा था, राइट. और हमारा दीन जो गांधी साहब ने कहा था ना बुरी चीज होती है, हमारा दीन देखो 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 भाई बुरी चीजों के से मना कर रहा है जो गांधी साहब ने कहा था बुरी चीज होती है, राइट. क्या हम ऐसा करते हैं, क्या ये हमारा दीन है, राइट. नहीं, हमारा दीन ही हमें बताता है क्या अच्छी चीज है और क्या बुरी चीज है. ठीक है, क्या अच्छी चीज है वो हमारा दीन हमें बताता है. क्या मतलब हमारा दीन, कुरान मजीद, नबी अलैहिस्सलाम की हदीसें, ठीक है ना, वो बताता है क्या अच्छी है क्या बुरी है. और फिर उसके बाद उसका हुक्म भी करता है कि भाई अमर बिल मारूफ व नहीं अनिल मुनकर, ठीक है, अच्छी चीज को करो बुरी चीज को ना करो और से मना करो लोगों, ठीक है ना। शैतान ने इस चीज को उलट दिया है, ठीक है ना, शैतान ने इसको रिवर्स कर दिया। शैतान कहता है कि नहीं, पहले अपनी अकल से डिसाइड करो क्या चीज अच्छी है क्या चीज बुरी है, और फिर देखो कि दीन के अंदर जो है ना वो मतलब वो क्या हो रहा है दीन के अंदर, ठीक है। ये रिवर्स कर देना, ये उलट दिया है सारा का सारा शैतान ने। और हम अनफॉर्चुनेटली इस दौर के अंदर गुलाम, शैतान के भी गुलाम, नफ्स के भी गुलाम, काफिरों के भी गुलाम, हर लिहाज से हम गुलाम है। तो हमने अच्छी और बुरी की डेफिनेशन जो है ना फिर काफरों से और शैतान से और नफ्स से देनी शुरू कर दी है, ठीक है। तो भाई जिस खुदा ने कहा चोरी हराम है, उसी ने खुदा ने कहा कि जा करके उन काफिरों को लूट करके आओ, तो उस वक्त की चोरी अच्छी चोरी बन गई, समझ में आ रहा है, उस वक्त की चोरी अच्छी चोरी बन गई, ठीक है ना जी।
आप कहना चाह रहे
हो अतीउ अल्लाह व अतीउ रसूल, ठीक है। मैं क्या कहने जा रहा हूँ, कुरान मजीद के अंदर अल्लाह ताला ने कहा है भाई, ठीक है, सही है। तो उस वक्त जो है ना ये अपनी अकल साइड पे, ठीक है, अतीउ अल्लाह अतीउ रसूल के सामने अपनी अकल साइड पे, तो इन लोगों से गलती ये हो गई कि इस मौके के ऊपर खाली इन्होंने अपनी अकल से फैसला कर लिया कि भाई अब क्या जरूरत है, अब तो सब कुछ हो चुका, अब हम चले जाते हैं। लेकिन अमीर जो थे, नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी किसी को अमीर बनाया तो ऐसे कोई थोड़ी है ना, शक्ल अच्छी लग रही थी इस वजह से अमीर बन गए, भाई भाई कुछ सोच समझ करके ही बंदा अमीर बनाता है ना, किसी को अपना रिप्रेजेंटेटिव बनाता है ना। तो रिप्रेजेंटेटिव ऐसे थे कि उनको नबी सल्लल्लाहु अलैहि वसल्लम की बात याद भी थी और उन्होंने उसको नंबर वन प्रायोरिटी दी, ठीक है ना, और कहा कि अकल नहीं, अकल वही के सामने अकल की कोई हैसियत नहीं। हाँ ठीक है, हम अकल इस्तेमाल करेंगे, हम कोई ऐसे नहीं है बेवकूफी का काम करते रहेंगे, लेकिन वही के सामने हमने अकल इस्तेमाल नहीं करनी, उसके खिलाफ हमने अकल इस्तेमाल नहीं करनी, ठीक है। तो उन्होंने इन लोगों को मना किया, लेकिन 40 ने जो है वो बात नहीं मानी। खालिद बिन वलीद उस वक्त पीछे रिट्रीट कर चुके होंगे ना, ठीक है ना, मतलब इनको खालिद बिन वलीद नजर नहीं आ रहे थे, ऐसा तो नहीं है कि अभी इनको नजर नहीं आ रहे थे। खालिद बिन वलीद रिट्रीट तो कर चुके थे बाकी लोगों की तरह से, ठीक है, उन्होंने कहा वो भी भाग चुके हैं, बाकी लोग भी भाग चुके हैं, ठीक है। तो 40 लोग जो हैं वो फिर उतर आए और उतर के वो चले गए माल गनीमत को कलेक्ट करने के अंदर, या दूसरे जो भी वहां पे चीजें हो रही होंगी एक्शन के अंदर शामिल हो गए जी। आपके ख्याल से 43 थे, हमारे ख्याल से 43 से कोई फर्क नहीं पड़ता। 10 अंदाजन इस किताब के अंदर लिखा हुआ है कि 10 जो है ना वो उनके साथ ठहर गए थे, ठीक है। तो उस जगह जो है ना वो नबी अलैहिस्सलाम ने 50 को, ठीक है ना, 50 को जब वहां पे रखा था ना तो इसलिए रखा था क्योंकि 50 की ही जरूरत थी वहां, ठीक है ना। नबी जिस तरह अल्लाह ताला जो है वो क्या था, वो पिछले बयान की के अंदर जो आयत थी, अफहसब तुम अन्नमा खलकनाकुम अबसा, क्या तुम ये ख्याल करते हो कि हमने तुम्हें ऐसे ही एवई में बना दिया, राइट, एवई में कहते हैं ना पंजाब के अंदर, ठीक है, एवई में हमने तुमको बना दिया, ठीक है ना। तो भाई अल्लाह ताला का कोई काम एवई में नहीं होता ना, उसी तरह अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का भी कोई काम एवई में नहीं होता। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कोई काम किया था तो उसकी कोई रीजन थी, ठीक है। तो नीडेड पीपल देयर वर 50 से जो है ना वो कितने सारे के जो है वो कम हो गए, खाली 10 रह गए, 10 वर नॉट सफिशिएंट फॉर दैट प्लेस, ठीक है ना। तो खालिद बिन वलीद जो है वो घोड़े पे खड़े थे और ऊंचे लंबे कद के भी थे, वो उधर से देख रहे होंगे ये क्या हो रहा है, ठीक है। जब उन्होंने देखा कि अब जो है ना वो रिक्वायर्ड अमाउंट ऑफ इन्फेंट्री जो है वो वहां से हट चुकी है, तो फिर उन्होंने जो है ना यहाँ से अटैक किया। 10 लोग जो है उनका मुकाबला नहीं, 50 लोग तो कर लेते थे, वो आगे नहीं आने दे रहे थे उनको, 10 लोग इनका मुकाबला नहीं कर सके। तो इन्होंने जो है ना फिर यहां से आकर के जो अटैक किया, तो गोया कि मुसलमानों को फिर उन्होंने पीछे से, ठीक है, एकदम यानी पीपल वर नॉट प्रिपेयर्ड, मुसलमान तैयार नहीं थे इस अटैक के लिए, पीछे से आने वाला अटैक, ठीक है। तो जब पीछे से अटैक किया तो फिर बिल्कुल एक केओस मच गया ना, एक अफरा तफरी मच गई और लोग जो है फिर वो इधर उधर भागना भी शुरू हो गए। और फिर उसके बाद जब ये अफरा तफरी मच गई तो सामने से जो काफिर भागना शुरू हो गए थे वो भी वापस आ गए सारे के सारे, ठीक है जी। नहीं, मुड़ करके ऐसे घूम करके आया, ठीक है,
इसमें कि पहाड़ी के ऊपर कर रहे थे, फिर उसके बाद
जैसे भी आए थे यार, उसके बारे में तो पहाड़ी के ऊपर आए होंगे, मैं उधर नहीं था, किताबों के अंदर ऐसा नहीं लिखा हुआ, जो मैप्स बने हुए मैप्स के अंदर जो है ना वो इस तरह का एरो बना होता है। तो पहाड़ी के ऊपर आने में इतना भी नहीं, हमें भी मुश्किल होती है जरा पहाड़ी पे चढ़ने, ठीक है ना। तो इस तरह से अगर पहाड़ी पे चढ़ा जाएगा तो चांस है कि भाई घोड़े को भी कोई चोट वोट लग सकती है, उनको भी चोट लग सकती है। जब यहाँ से रास्ता है तो फिर खामखा ऊपर जाने की क्या जरूरत है, ठीक है, आसान रास्ता इधर से इस्तेमाल कर ले रहे हैं। बहरहाल जैसे भी हुआ, पहाड़ी के ऊपर तो साइड से है, यूं घूम कर आएंगे तो फिर वो बैक साइड पड़ेगी, ठीक है। तो उन्होंने बैक साइड से आकर के मुसलमानों को ना बिल्कुल ही अनएक्सपेक्टेडली ऐसे कवर किया, तो फिर जो है वो मुसलमानों में अफरा तफरी मच गई, ठीक है। तो फिर जो है ना वो 10 थे ना सहाबा हजरत अब्दुल्ला बिन जुबैर रज़ियल्लाहु अन्हु के साथ, वो 10 भी शहीद हो, ठीक है। तो हजरत हुसैन हंजला रज़ियल्लाहु अन्हु की शहादत के बारे में हमने पढ़ा, हजरत हमजा रज़ियल्लाहु अन्हु की शहादत के बारे में पढ़ा, और इन 10 सहाबा की शहादत के बारे में पढ़ा। फिर उसके बाद जो है ना, जैसे कि हजरत इदरीस कांधलवी रहमतुल्लाह ने सीरतुल मुस्तफ़ा किताब के अंदर लिखा है, और उसके अलावा दूसरे अकाबरीन ने भी अपनी किताब के अंदर लिखा है, अरबी में भी और उर्दू के अंदर भी, कि यकायक फतह शिकस्त से तब्दील हो गई। एक फतह मिल रही थी ना मुसलमानों को, फतह का मतलब होता है ओपनिंग, ठीक है ना, ये अरबी जुबान का लफ्ज है। और शिकस्त का जो लफ्ज है ना, ये जरा सा ये फारसी जुबान का मोस्ट प्रॉब्ली लफ्ज है, ठीक है। तो फतह जो है वो शिकस्त में तब्दील हो गई मुसलमान। पहले भी आपने उसमें से किसी ने पूछा था कि मुसलमान जो है वो हारे थे कि जीते थे, भाई हार हुई थी शिकस्त हुई थी, ठीक है। अच्छा, इसके ऊपर ना कुछ उलमा ने अपनी किताबों के अंदर लिखा है, काफी तफसील के साथ इसको डिस्कस किया है, कि भाई ये जो मुसलमानों को शिकस्त हुई थी ना, ये कोई शिकस्त नहीं थी, जैसे कि शिकस्त उस जमाने में हुआ करती थी कि भाई बहुत सारे आपके कैदी बन जाया करते थे, और जो है वो जिसको फतह मिलती थी वो जो है वो कब्जा कर लिया करता था, है ना, और जो है वो भी औरतों बच्चों को भी मारना शुरू कर देता था या उनको कैदी बना लेता। यहाँ तो ऐसा कुछ भी नहीं हुआ ना, ठीक है ना, आखिर की बात है, लेकिन अभी कर रहे हैं आपके सामने। तो ये जो शिकस्त थी ना, ये कोई हकीकी शिकस्त नहीं थी, बेशक हम इससे बिल्कुल डिसएग्री नहीं करते कि ये कोई हकीकी शिकस्त नहीं, लेकिन सूरतन सूरतन कहते हैं ना, एक 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 अपेरेंटली जाहिरी तौर पर ये शिकस्त ही थी, ठीक है ना, जाहिरी तौर पर। अच्छा, एक बात तो ये कि अकाबरीन ने लफ्ज शिकस्त इस्तेमाल किया है, हम अपनी तरफ से नहीं इस्तेमाल कर, ठीक है ना, मेरा कोई मूड नहीं हो रहा, मेरा कोई दिल नहीं चाह रहा शिकस्त का लफ्ज इस्तेमाल करने का, ठीक है ना। अकाबरीन ने, जैसे कि इन्होंने भी हमारे अकाबरीन में से और दूसरे भी, तो उन्होंने शिकस्त का लफ्ज इस्तेमाल किया है, तो इस वजह से हम इस्तेमाल कर रहे हैं, ठीक है ना। अच्छा, दूसरी बात कि इसके ऊपर नाराज होने की कोई जरूरत नहीं, कि भाई बेअदबी हो गई और ये क्या आपने शिकस्त का लफ्ज इस्तेमाल कर दिया, वो ये शिकस्त तो थोड़ी हुई थी, और है ना वही बात कि भी मुसलमान ही बहादुर होता है, काफिर थोड़ी बहादुर होता है, ठीक है भाई, इतना परेशान होने की जरूरत नहीं है, ठीक है ना। नीयत हमारी, और इन्होंने भी इसको बाद में एक्सप्लेन किया है, शिकस्त का लफ्ज इस्तेमाल करने की नीयत क्या है, नीयत क्या है, नीयत जो है ना वो यही है कि इस बात को भी मुसलमानों को याद दिलाते रहना कि देखो दुनिया के अंदर कामयाबी की कोई गारंटी नहीं है मुसलमानों के साथ, कि हर हर मैच में आपको है ना, आपको जो है वो यू विल विन द मैच, हर मैच आप जो है वो जीत करके आएंगे, हर वॉर जो है आप जीत करके आएंगे, हर मुकदमा आप जीत करके आएंगे, हर बिजनेस के अंदर आपको कामयाबी होगी, हर जो है वो जॉब के अंदर आपको कामयाबी होगी, नहीं, ये नहीं है मुसलमानों के साथ वादा। मुसलमानों के साथ वादा जो है वो आखिरत की कामयाबी का है, और दुनिया की कामयाबी जो है वो कंडीशनल होती है, अगर आपने सर्टन चीजों को फॉलो किया तो आपको कामयाबी मिलेगी, कभी ऐसा होता है कि उस वक्त भी कामयाबी नहीं मिलती, इवन दो यू डिड एवरीथिंग राइट, फिर भी हो सकता है कि आपको कामयाबी ना, ठीक है ना। तो ये जो चीज है ना, ये बड़ी इंपॉर्टेंट है कि मुसलमान इस बात को याद रखें, इस वजह से हमारे अकाबरीन ने शिकस्त का लफ्ज इस्तेमाल किया है और इस चीज को डिस्कस किया है कि भाई हो जाता है इस तरीके से, ठीक है ना। तो डोंट टेक इट ऑन योर हार्ट, इतना कोई सीरियस और बेअदबी वाला मसला ये नहीं है, तो बस हुआ। लेकिन एट द सेम टाइम एक और भी बड़ी इंपॉर्टेंट बात, जरा बड़ों का टॉपिक शुरू हो गया इस टॉपिक, ठीक है, आई कैन अंडरस्टैंड बहुत छोटे बच्चे समझ नहीं सकते। शिकस्त का लफ्ज मुसलमानों के लिए इस्तेमाल किया, लेकिन फतह का लफ्ज काफिरों के लिए इस्तेमाल नहीं किया, ठीक है ना। ये कोई नहीं कहता कि काफिरों को फतह नसीब हो गई थी, मुसलमानों को शिकस्त हो गई थी, काफिरों को फतह फिर भी नहीं हुई, ठीक है ना, क्योंकि फतह का ऐसा लफ्ज है, फतह मीन्स ओपनिंग, जो यू आपको एक एक मामला खुल गया आपके लिए, यानी जैसे दरवाजा खुल गया ना, अब दरवाजा खुल गया तो अब आप उसके अंदर एंटर हो जाते हैं। फतह मक्का का मतलब क्या है कि मक्का मुकरमा मुसलमानों के लिए खुल गया, अब ओपनली उसके अंदर एंटर हो सकते हैं, ठीक है ना। ये कुछ थोड़ी हुआ काफिरों के साथ, काफिरों के लिए मदीना मुनव्वरा खुल गया, कुछ नहीं खुला, काफिरों को इस्लाम के ऊपर फतह नसीब हो गई, कोई नहीं नसीब हुई, है ना, बस एक बैटल के अंदर उनको जो है वो एक अपर हैंड मिल गया ज्यादा से ज्यादा, है ना, मुसलमानों का लोअर हैंड था, तो उस लोअर हैंड को जो है वो शिकस्त भी इसलिए कहा जा रहा है ताकि ये अजम्पशंस اور یہ بدگمانی شروع نہ ہو جائے یا یہ خوشگمانی شروع نہ ہو جائے کہ جی مسلمان تو ہر وقت جیتتا ہے, ایسا کوئی نہیں. ٹھیک ہے, بس اتنی سی بات ہے. اچھا اور کیا کہہ رہے تھے آپ؟ ہاں وہ بھی شہید ہو گئے تھے اور باقی جو ان کے ساتھ تھے وہ بھی شہید ہو گئے تھے جس وقت جو حکم کرے اس وقت. ٹھیک ہے, اچھا پھر اس کے بعد حضرت مصعب بن عمیر رضی اللہ تعالیٰ عنہ کی شہادت جو ہے یہ بھی بڑی اہم ہے, کیونکہ مصعب بن عمیر رضی اللہ تعالیٰ عنہ تھے نا یہ ایک انصاری صحابی تھے اور بہت یعنی اسلام کو مدینہ منورہ میں پھیلانے میں ان کا بڑا امپورٹنٹ کیریکٹر رول تھا. اور ایک اور بڑی خاص بات ان کے ساتھ یہ تھی کہ
اس جنگ میں کتنے شہید ہوئے
تھے؟ 70 شہید ہوئے تھے. ٹھیک ہے, مصعب بن عمیر رضی اللہ تعالیٰ عنہ کی ایک بڑی خاص بات یہ تھی کہ ان کی جو شکل تھی نا وہ بھی نبی علیہ السلام سے بہت ملتی. ٹھیک ہے, ایک اور بھی صحابی تھے ان کا نام میرے ذہن میں نہیں آ رہا, حضرت جن کے حضرت ابھی بالکل جن کے پاس آیا کرتے تھے, کیا نام ہے ان کا, جیسے وہی ٹپو کے تنگ دہیا قلبی رضی اللہ تعالیٰ. ٹھیک ہے, ان کی نبی شکل بھی نبی علیہ السلام سے بہت ملتی تھی, جزاک اللہ, اور ان کی بھی ملتی تھی. تو جب یہ شہید ہوئے نا تو کسی نے جو ہے نا وہ اپنا نئی نام نہیں پتا کس نے, کسی نے افواہ اڑا دی نبی علیہ السلام شہید. ٹھیک ہے نا, اور اس کا شور مچا دیا اس کا نبی علیہ السلام, ایک کو پتا لگا اس نے دوسروں کو بتایا. اس سے جو ہے نا جو نبی علیہ السلام سے شدید محبت کرنے والے سارے صحابی تھے, تو یہ ایک ایسی شاکنگ نیوز تھی کہ انسان کی جو طبیعت ہوتی ہے نا, ایک نیچر بھی طبیعت ہوتی ہے نا انسان کی, تو وہ طبعی طور پر جو ہے نا جب ایسی کوئی خبر ملتی ہے کہ جس سے آپ کو سب سے زیادہ محبت ہے, right? وہ اس دنیا سے چلے گئے, ایسا شوق ہوتا ہے کہ اب آپ کو ٹائم لگتا ہے سمجھنے میں. ٹھیک ہے نا, تو where did the other 40 صحابی went? They went into the battle ground, نیچے اتر گئے تھے اور وہاں پہ انہوں نے سامان غنیمت اکٹھا کرنا شروع کر دیا تھا. اب پتا نہیں ان میں سے کتنے شہید ہوئے, اس کی اس کی باقاعدہ بعد میں ویسے لسٹ وغیرہ ہے موجود, تو وہ ہم ادھر پہنچیں گے تو دیکھ لیں گے انشاءاللہ. تو پھر جو ہے نا وہ جو کیوس خالد بن ولید کے حملے سے کریٹ ہوا تھا, اس خبر کے بعد جو ہے نا وہ ایکسٹریم ہائٹ کو پہنچ, اور بس کچھ جو تھے نا وہ تو اتنے بدحواس ہو گئے, کچھ تو بیٹھ ہی گئے نا, اب تو جینے کا کوئی فائدہ ہی نہیں ہے نا, ہم زندہ ہی تھے نبی علیہ السلام کی خاطر, آپ صلی اللہ علیہ وسلم دنیا میں نہ رہے تو اب تو مقصد ہی زندگی ختم ہو گیا. ٹھیک ہے نا, کچھ جو ہے وہ ادھر ادھر جانا شروع ہو گئے وغیرہ, اور وہ یہ موقع تھا وقت تھا کہ اتنی بدحواسی پھیل گئی کہ اس وقت بس اپنی جان بچانے کے لیے نا جس کو کہتے ہیں نا تلوار چلانی شروع کر دی, اتنا تک پتہ نہیں چل رہا تھا کہ کون دوست ہے کون دشمن. ٹھیک ہے نا, تو اس موقع کے اوپر کچھ تو کیا ایک کا ویسے نام ہے باقی بھی ہو سکتا ہوں, ایک جو تھے نا مسلمان ہی مسلمانوں کے ہاتھوں شہید. ٹھیک ہے, ان کا کیا نام تھا؟ وہ تھے حضرت حذیفہ رضی اللہ تعالیٰ کے والد یمان, حذیفہ بن یمان بڑے مشہور صحابی, تو ان کے والد یمان رضی اللہ تعالیٰ ہے نا. تو جب حذیفہ رضی اللہ تعالیٰ نے دیکھا نا کہ بس کوئی مسلمان ہی جو ہے وہ ان کے والد کو مار رہے, تو انہوں نے چیخ کر کے کہا بھی کہ بھئی یہ تو میرا باپ ہے, لیکن اتنا شور ہو رہا تھا کہ کسی کو آواز ہی نہیں آئی, اور یمان رضی اللہ تعالیٰ جو ہے نا وہ شہید ہو گئے. ٹھیک ہے, آواز لگائی تھی, ابھی ٹھہر جانا جو بات ہو رہی ہے اس کو تو کرنے میں بعد میں دیکھا جائے گا. تو حذیفہ رضی اللہ تعالیٰ انہوں نے نا جب یہ دیکھا کہ ان کے والد شہید ہو گئے اور اپنے مسلمانوں کے ہاتھوں شہید ہو گئے, تو انہوں نے کہا یغفر اللہ لکم وہو ارحم الراحمین, اے مسلمانوں اللہ تعالیٰ تمہیں معاف کر, اور اللہ تعالیٰ تو سب سے زیادہ معاف کرنے والا. ٹھیک ہے, تصور کریں کہ کتنی محبت ہوگی ان کے باپ سے, ہے نا, لیکن ہی واز سو مچ ان کنٹرول آف ہز ایموشنز, ان کے لیے سب سے اہم چیز جو تھی وہ اس وقت دین اسلام تھا اور اسلام کی غلبہ, نبی علیہ السلام کی زندگی. ٹھیک ہے, باپ شہید ہو گئے لیکن چونکہ مسلمانوں کے ہاتھوں شہید ہوئے تھے نا, تو اتنا ان کے اندر تحمل تھا, اتنا فوربیرنس تھی کہ انہوں نے مسلمانوں کو الٹا آگے سے دعائیں دینی شروع کر دی, اللہ تعالیٰ آپ کو معاف کر دے, آپ نے اتنی غلطی کا کام کر لیا ہے. ٹھیک ہے, نبی علیہ السلام نے بعد میں نا پھر حذیفہ رضی اللہ عنہ کو باقاعدہ دیت آفر کری, جو غلطی سے مسلمان کے ہاتھوں کسی کا قتل ہو جائے اس کے اوپر پھر دیت ادا کرنی پڑتی. ٹھیک ٹھیک ہے کہ بھائی ہم ہماری جماعت سے جو ہے وہ آپ کے والد صاحب کا قتل ہو گیا تو ہم آپ کو یہ ان کے بدلے میں اتنی بڑی رقم دیتے ہیں. تو حذیفہ رضی اللہ عنہ نے فرمایا اللہ کے نبی صلی اللہ علیہ وسلم مجھے دیا, ٹھیک ہے نا. تو نبی علیہ الصلوۃ والسلام پھر اس کے بعد ان کی بہت زیادہ عزت کیا کرتے تھے کہ دیکھو کیسا عاشق صادق ہے, دیت تک نہیں دی اپنے باپ کی اور سارے مسلمانوں کو معاف کر دیا. جی اس کو دیت معاف کر سکتے ہیں, یعنی آپ کے علاقے کا ہو,
یعنی کہ اگر اس کے جو علاقہ ہے جس کے
کیا پوچھ
رہے ہیں
بھائی, دیت نبی علیہ الصلوۃ والسلام جو تھے نا وہ تو اولا بالمؤمنین, ٹھیک ہے, مؤمنین کے سب سے زیادہ قریبی جو تھے نا وہ نبی علیہ الصلوۃ والسلام تھے. تو نبی علیہ الصلوۃ والسلام نے دیت آفر کری اور یہ ان کے وارث تھے, تو وارث تو دیت معاف کر سکتا ہے, ٹھیک ہے نا. اسی طریقے سے جو آپ کے اپنے ٹرائب سے ریلیٹڈ ہوں یا آپ کے اپنے کلوز رشتے دار ہوں اور آپ ہی ان کے یعنی وہ بنتے ہوں, ٹھیک ہے, وارث بنتے ہوں, ٹھیک ہے, یا آپ ہی ان کے وکیل بنتے ہوں تو آپ جو ہے وہ دیت کو معاف کر سکتے ہیں. لیکن کوئی دوسرا کسی غیر کی دیت کو کیوں معاف کریں, تو اسے پوچھ کون رہے کہ بھائی آپ معاف کرنا چاہتے ہیں کہ آپ نہیں معاف کرنا چاہتے نا. کسی غیر متعلق شخص سے آپ دیت معاف کیوں کروائیں گے, اس کا کیا تعلق اس چیز, آپ اس قسم کا سوال کر رہے ہیں, کیا مطلب کریں بھائی, آپ یو نوٹ ایون ریلیٹڈ, آپ چپ کر کے بیٹھے, آپ کا کیا تعلق اس بات سے. دیت تو وہ معاف کرے گا نا جو کہ مقتول کا کوئی رشتے دار ہے, اس سے پوچھا جائے گا کہ بھائی معاف کر رہے ہو کہ نہیں معاف کر رہے ہو, ٹھیک ہے نا. مقتول کے پڑوسی رشتے دار کے ہوتے ہیں, وہ پڑوسی تو کون پوچھے گا کہ بھائی آپ دیت معاف کر رہے ہیں, ٹھیک ہے. اینی وے تو یہ ویسے بھی دیت کا ٹاپک تو نہیں چل رہا, تو انہوں نے اپنے باپ کی دیت کو معاف کر دیا. اچھا اب جو ہے نا جو ایک کیوس پھیلا نا, تو اس وقت پھر نبی علیہ الصلوۃ والسلام بھی جو ہے نا وہ ایک طرح سے ایکسپوز ہو گئے. تو انہوں نبی علیہ الصلوۃ والسلام نے اس وقت جو ہے نا وہ ایک بہت بڑی بہادری کا کام یہ دیا کہ اس وقت نبی علیہ الصلوۃ والسلام کو نظر آ رہا تھا کہ مسلمان جو ہے نا وہ تو بری طریقے سے پٹ رہے ہیں اور مر رہے ہیں, ٹھیک ہے. تو یہ آپ صلی اللہ علیہ وسلم کر سکتے تھے کہ نعوذ باللہ, تو خالی سمجھانے کے لیے کہہ رہے ہیں, چپکے سے نکل جاتے, ٹھیک ہے نا, پیچھے جو ہے وہ پہاڑوں کے اندر جا کر کے کہیں چھپ جاتے, یعنی چھوڑ جاتے ہیں اپنے لشکر کو, ٹھیک ہے نا, جان بچانے کی خاطر. نبی علیہ الصلوۃ والسلام نے ایسا نہیں کیا, بلکہ نبی علیہ الصلوۃ والسلام نے نا بہت زور آواز سے, باقاعدہ بلند آواز سے جو ہے نا وہ مسلمانوں کو بلایا, ٹھیک ہے, کہ میں یہاں پر ہوں, آ جاؤ ادھر, اکٹھے ہو جاؤ سارے, ٹھیک ہے نا, ہم اکٹھے ہو کر کے جیسے کہ ان کے رسپونڈ کریں گے, ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام کی جو آواز تھی نا, اس آواز سے مسلمانوں کو تو کچھ پتا لگا کہ ہاں بھائی نبی علیہ الصلوۃ والسلام ادھر ہیں تو ان کو ادھر آ جانا چاہیے. لیکن اس سے ایک اور کام کیا ہو گیا کہ کافروں کو بھی پتا چل گیا کہ یہاں پہ ان کے نبی, ٹھیک ہے نا, ان کو جو پتا چلا تو انہوں نے کہا بھائی ان کو ختم کرو, وہ سارے کے سارے جو ہے نا وہ پل پڑے نبی علیہ الصلوۃ والسلام کے, ٹھیک ہے. تو اس وقت جو ہے نا ایک ایسا سچویشن پیدا ہو چکی تھی کہ مسلمان ویسے ہی کیوٹک تھے اور ادھر سے جو ہے وہ حملہ ہو چکا تھا. تو نبی علیہ الصلوۃ والسلام کے اوپر جو انہوں نے اٹیک کیا نا, اس وقت آپ صلی اللہ علیہ وسلم کے پاس جو تھے نا وہ صحابی اس وقت پہنچ نہیں سکے تھے, ٹھیک ہے. تو آپ صلی اللہ علیہ وسلم نے بلایا تو سات صحابی آپ صلی اللہ علیہ وسلم کے پاس پہنچے, سیون ان دا بگننگ. یہ سات جو تھے نا یہ انصاری تھے سارے کے سارے, اور ان میں سے ایک کا نام جو تھا وہ حضرت, اتنے سارے ماشاءاللہ نام ہے, زیاد بن سکن رضی اللہ تعالیٰ عنہ, اور پانچ یا چھ اور انصاری صحابی, ٹھیک ہے. انہوں نے آ کر کے نبی علیہ الصلوۃ والسلام کو ڈیفینڈ کرنا شروع کیا. ان میں سب سے پہلے جو ہے نا زیاد بن سکن رضی اللہ تعالیٰ عنہ جو ہے وہ شہید ہو, ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام پیچھے تھے, نبی علیہ الصلوۃ والسلام نے زیاد بن سکن رضی اللہ تعالیٰ عنہ کے ساتھیوں کو کہا کہ ان کو لے کر کیا ہو. انہوں نے اپنا سر جو ہے نا آپ صلی اللہ علیہ وسلم کے پیر کے اوپر رکھا اور شہید ہو گئے, ٹھیک ہے. پھر اس کے بعد جو چھ اور انصاری صحابی تھے وہ بھی سارے کے سارے جو ہے نا وہ نبی علیہ الصلوۃ والسلام کو ڈیفینڈ کرتے 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 سارے کے سارے شہید ہو. اس وقت نبی علیہ الصلوۃ والسلام نے ایک جملہ کہہ کر کے ان لوگوں کو بلایا تھا, من رجل یشرا لنا نفسہ, کہ وہ کون ہے کہ جو کہ ہمارے لیے اپنی جان کو اللہ تعالیٰ کے ہاتھوں پر فروخت کر, ٹھیک ہے. تو اس وقت یہ ساتھ جو ہے نا انصاری صحابی آئے تھے اور یہ سارے کے سارے شہید ہو گئے, ٹھیک ہے. پھر اس کے بعد جو ہے نا نبی علیہ الصلوۃ والسلام کے پاس اور بھی صحابہ آئے, سات انصار میں سے آئے اور سات جو ہے وہ مہاجرین میں سے آئے. ٹھیک ہے, مہاجرین کے بادشاہ اللہ پاک کے نام لکھے ہوئے ہیں, ابوبکر صدیق رضان, عمر بن خطاب رضان, عبد الرحمن بن عوف, سعد بن ابی وقاص, طلحہ بن عبید اللہ, زبیر بن عوام اور ابو عبیدہ بن جرہ, بڑے مشہور مشہور صحابہ کے نام ہیں, ابوبکر صدیق, عمر رضان. اچھا, علی رضان کا نام یہاں پہ اس لیے نہیں ہے کہ علی رضان جو ہے وہ باہر لڑ رہے تھے اس کے ساتھ. ٹھیک ہے, تو علی رضان یہاں پہ نہیں پہنچ سکے تھے اس وقت. تو سات یہ انصاری تھے اور سات جو ہے نا سات مہاجرین تھے اور سات انصاری تھے, جن میں ابو دجانہ رضان, حباب بن منظر, عاصم بن ثابت, حارث بن ثمہ, سہل بن حنیف, سعد بن معاذ اور اسید بن حدیر رضی اللہ. ٹھیک ہے, سات یہ اور سات یہ, کل 14. سعد بن معاذ رضان کیا, سعد بن ابی وقاص, وقاص رضان بہت شروع میں اسلام لے کر کے آئے. سعد بن معاذ تو انصار کے ایک یعنی انصار کے دو سات تھے نا, سعدین, ان میں سے ایک جو ہے وہ سعد بن.
اگر یہ دیت کا ایک سوال ہے, اگر ایک باب اور کسی گھر کا سر ہے تو اس کے دو بیٹھا ایک ماں
سیرت کے اندر ہم آپ کو فقہ نہیں بڑھانے والے ہیں. ٹھیک ہے, مجھے ویسے بھی فقہ کی ساری چیزیں یاد ہیں. ٹھیک ہے, وہ آپ کسی اور فقیہ سے پوچھے گا, مفتی صاحب سے. حضرت کیا ہم نبی صلی اللہ علیہ وسلم کو وسیلہ لے سکتے ہیں؟ جی وسیلہ لے سکتے ہیں, لیکن وسیلے کی کلاس بھی نہیں ہے جن سیرت کے بارے میں باتیں کرتے ہیں. تو نہیں ٹھیک ہے, تو 14 صحابہ تھے. اب ان 14 میں سے جو ہے نا نبی علیہ السلام کے ساتھ بھی رہتے تھے, لیکن کبھی کوئی ایک چلا گیا کسی اور کام سے لڑنے کے لیے, کچھ اور چیز لانے کے لیے, کبھی دو چلے گئے, کبھی تین چلے گئے. تو مور اور لیس جو ہے نا حدیث کی کتابوں کے اندر لکھا ہوا ہے کہ کبھی سات ہوتے تھے آپ صلی اللہ علیہ وسلم کے ساتھ, کبھی آٹھ ہوتے تھے, کبھی نو ہوتے تھے, کبھی دس ہوتے تھے, کبھی 11-12 تک ہوتے تھے. ٹھیک ہے, تو ان لوگوں نے نبی علیہ السلام کو بڑا زبردست طریقے سے پھر ڈیفینڈ کرنا شروع کیا, لیکن کافر بھی مستقل حملے کر رہے تھے. تو ایک تھا حضرت سعد بن ابی وقاص رضی اللہ تعالیٰ کا بھائی عتبہ بن ابی وقاص. ٹھیک ہے, اس نے نا پتھر اٹھا کر کے پھینکا. ٹھیک ہے نا, اس زمانے میں صرف تیر نہیں پھینکتے تھے, پتھر بھی مارا کرتے تھے, بس کسی طریقے سے اگلا بندہ جو ہے نا وہ زخمی ہو جائے, تاکہ زخمی ہوگا پتھر سے مرے گا تو نہیں موسٹ پرابلی, لیکن زخمی ہوگا نا, اب زخمی ہوگا تو ظاہر ہے اپنے آپ کو ڈیفینڈ نہیں کر سکے گا, آپ جا کے کیا مار دیں گے اسی طریقے سے. تو انہوں نے اس نے جو ہے نا اس بندے نے عتبہ بن ابی وقاص نے پتھر اٹھا کے نبی علیہ السلام کو مارا. ٹھیک ہے, تو اس سے نا آپ صلی اللہ علیہ وسلم کے جو ہے وہ دانت شہید ہو گئے اور نیچے کا جو ہونٹ تھا نا وہ بھی زخمی ہو گیا. تو سعد بن ابی وقاص بعد میں فرماتے تھے کہ جب مجھے پتا چلا کہ میرے بھائی نے نبی علیہ السلام کو ایسے مارا ہے تو میرا بس جی چاہتا تھا کہ مجھے وہ ملے اور میں اس کو قتل کروں, ختم کروں. میں کبھی کسی کو قتل کرنے کا اتنا زیادہ لالچی نہیں ہوا, اتنا زیادہ حریص نہیں ہوا جتنا کہ میں اس کو اپنے بھائی کو قتل کرنے کا حریص ہوا, یعنی میں چاہتا تھا اس کو ملے اور میں اس کو ختم کروں. اس نے نبی علیہ السلام کو اتنا نقصان پہنچایا, اتنی تکلیف پہنچائی. اسی وقت جو ہے وہ ایک اور پہلوان تھا قریش کا, عبداللہ بن قمیہ اس کا نام تھا. تو اس نے بھی نا پھر نبی علیہ السلام کے اوپر اتنا زور سے حملہ کیا کہ آپ علیہ السلام جو پہنے ہوئے تھے نا, اسے ایک باقاعدہ ہیلمٹ ٹائپ کی چیز ہوتی ہے. ٹھیک ہے, تو وہ جو پہنے ہوئے تھے نا, تو اس کے یہاں پہ جیسے کہ کچھ لوہے کے پیسز ہوتے ہیں جو آپ کو پروٹیکٹ کر رہے ہوتے ہیں, لیکن اس نے جو مارا نا تو وہ جو لوہے کے جو تھے نا وہ آپ علیہ السلام کے یہ رخسار کہتے ہیں اس کو, کلہ جس کو کہتے ہیں, رائٹ, اس کے اندر گھس گئے. ٹھیک ہے, تو اس سے بھی نبی علیہ السلام کے جو ہے وہ چہرے کے اندر سے پھر خون نکلنا شروع ہو. ٹھیک ہے, یعنی وہ جو لوہے کے پیسز اندر گئے ہوں گے تو کین امیجن کہ کیسا بلڈی ہو گیا ہوگا آپ سوچوں کے فیس نا. اس وقت ایک صحابی تھے حضرت مالک بن سنان رضی اللہ تعالیٰ, ابو سعید خدری رضی اللہ تعالیٰ کے والد. مالک بن سنان رضی اللہ تعالیٰ جو ہے نا وہ انہوں نے ایک بڑا عجیب کام کیا, وہ آئے نبی علیہ السلام کے پاس اور آپ صلی اللہ علیہ وسلم کے چہرے سے جو ہے نا خون کو اپنے منہ کے اندر سک کر لیا تھا, چوس لیا نبی علیہ السلام کے سارے خون کو. ٹھیک ہے, تو نبی علیہ السلام نے جب یہ دیکھا تو آپ نے فرمایا کہ تمہیں جہنم کی آگ اپنی چوس. ٹھیک ہے, کیونکہ نبی کا جو خون ہے نا, اچھا اس کی اجازت ویسے تو نہیں ہوتی لیکن اس کنڈیشن کے اندر انہوں نے ایک دم سے جا کر یہ کام کیا, تو یعنی خون پینا جائز نہیں ہے. ٹھیک ہے, لیکن اللہ کے نبی علیہ السلام کے چہرے مبارک سے خون کو صاف کرنے کے لیے انہوں نے جو ایک محبت کے اندر آ کر یہ کام کیا, تو بس اب تو بس اب تو آگ تمہیں نہیں چھو سکتی. ٹھیک ہے نا, تو آپ کچھ کہہ رہے تھے. اس نے جو ہے نا لگتا ہے کہ کسی پتھر سے نہیں بلکہ شاید کسی تلوار وغیرہ سے حملہ کیا, تو اس سے جو ہے نا وہ چیز اندر چلی گئی. یہاں پہ کیا لکھا ہوا ہے, حضرت احد کی شکست ہو, کئی جگہ پہ عارضی شکست لکھا دیکھا ہے, یہی مناسب معلوم ہوتا ہے کیونکہ اگر کفار کو صحیح جیت ملی ہوتی हाँ जी, ये सारी तफसील जो है वो हमने थोड़ी बहुत अभी भी मेंशन करी थी कि उनको फतह नसीब नहीं हुई, उनको तो बिल्कुल भी फतह नहीं मिली, क्योंकि फतह की जो कुछ कंडीशंस होती हैं, कुछ अलामत होती हैं कि आप कब्जा कर लेते हैं, आप ये करना शुरू करते हैं, वो करना शुरू करते हैं, ऐसा तो कुछ भी नहीं हुआ। ये बात हम अभी डिस्कस कर चुके हैं, शायद आप उसमें मौजूद नहीं थे, ठीक है। और आर्जी फतह, आर्जी शिकस्त की बजाय हमने जो है वो सूरतन शिकस्त का लफ्ज इस्तेमाल किया था, और अकाबरीन ने शिकस्त का लफ्ज अपनी किताबों के अंदर इस्तेमाल भी किया है, अगरचे के कुछ ने आर्जी शिकस्त कहा और कहा, लेकिन सिर्फ शिकस्त का लफ्ज इस्तेमाल किया, फतह शिकस्त में बदल गई। ये अगली ही सफा के ऊपर, सफे के ऊपर लिखा हुआ है, ठीक है। अच्छा, तो अब क्या हुआ जी, ये जो पहलवान था अब्दुल्ला बिन तमिया, तो इसने नबी अलैहिस्सलाम को ऐसी तकलीफ पहुंचाई ना, तो नबी अलैहिस्सलाम ने भी उसके लिए उस वक्त एक बार दुआ करी, और फिर ये कुछ दिनों के बाद मारा गया। अच्छा, फिर उसके बाद द डे बिगिंस, राइट। अब जो है ना वो हजरत तलहा रज़ी अल्लाह तआला अन्हु का दिन शुरू होता है। क्या मतलब कि अबू बकर सिद्दीक रज़ी अल्लाह तआला ने हजरत तलहा रज़ी अल्लाह तआला, जो कि अशरफ मुबशरा सहाबा में से एक है ना, तो उनके बारे में फरमाया बाद में कि काना ज़ालिकल यौम कुल्लुहु लितलहा, ये जो ओहद का जो दिन था ना, ये तो सारा का सारा तलहा के लिए था। अब अनफॉर्चुनेटली हम लोग तो क्रिकेट की अलग चीज सबको जानते हैं, तो क्रिकेट के अंदर इसको क्या कहते हैं, मैन ऑफ द मैच, राइट, मैन ऑफ द डे, ठीक है ना, ही वन द डे, वो तो पूरा का पूरा दिन जीत गए। तो गोया के वो भगत सिद्ध फरमा रहा है कि तलहा ने तो गोया के पूरा दिन ही जीत लिया, ही वॉज द मैन ऑफ द इवेंट, ठीक है। तो तलहा दत्तान का शुरू होता है कि नबी अलैहिस्सलाम जो है ना, जब इस वक्त पीछे हट रहे थे और लोग उनको डिफेंड कर रहे थे, तो वो अब यानी जब हमने आपको वो एक चार्ट दिखाया था ना, तो उस चार्ट के अंदर एक वाइट सा एक ऐसे था ना पीछे जाते हैं, आप लोग हो सकता है कहीं भी होंगे, तो वो जो जगह है जहाँ पे गार भी है ऊपर जाकर के, ठीक है, वो पतली सी गली टाइप की जगह है ना, ठीक है। तो नबी अलैहिस्सलाम जो वहां पर रिट्रीट होना शुरू हुए ना, तो वहां पर एक गढ़ा जो है ना उस अबू आमिर फासिक ने खोद के रखा होता है, पता नहीं कैसे वहां पे पहुंच गया होगा, गढ़ा खोद दिया। तो नबी अलैहिस्सलाम रिट्रीट करते हुए आपसे सुन नजर नहीं आया, आपसे सुन उस गढ़े के अंदर गिर गए, ठीक है ना। हुआ यह था कि आपसे सुन के ऊपर दो जरहें पहनी हुई थी, और जरा जो है ना वो लोहे की बनी होती, और लोहे का जो है बहुत ज्यादा वजन होता है, आजकल की तरह के थोड़ी कि नए नए मेटल जो है वो बना लिए गए तो उनका वजन भी कम होता है और वो स्ट्रांग भी बड़ी होती है, वो तो प्योर लोहा होता था। तो दो जरहों का जो है नबी अलैहिस्सलाम के ऊपर वजन इतना था कि अब नबी अलैहिस्सलाम गिर गए थे ना, तो अब बाहर नहीं निकल पा रहे थे, ठीक है। तो अब हजरत तलहा रज़ी अल्लाह अन्हु ने नबी अलैहिस्सलाम को जो है वो वहां से निकाला। उस वक्त नबी अलैहिस्सलाम ने फरमाया कि तलहा रज़ी अल्लाह अन्हु लड़ते लड़ते जो है ना बहुत जख्मी हो ही चुके थे। तो नबी अलैहिस्सलाम ने फरमाया कि अगर कोई शख्स जमीन पर चलते फिरते किसी जिंदा शहीद को देखना चाहे ना, तो वो तलहा को देख ले, क्योंकि इतने जख्मी हो चुके थे लेकिन फिर भी जो है ना वो लड़े चले जा रहे थे। अच्छा, अबू उबैदा बिन जर्राह हजरत आलम जो थे, उन्होंने क्या किया कि जो आप सस्रम के यहाँ पर गालों के अंदर जो है ना वो घुस गए थे ना लोहे के टुकड़े, तो उनको अपने दांत से पकड़ करके ना बाहर निकालने की कोशिश करी, ठीक है। तो उस कोशिश के अंदर जो है ना अबू उबैदा बिन जर्राह के अपने दांत जो है वो, ठीक है। फिर नबी अलैहिस्सलाम ने जो है वो थोड़ा सा पीछे जो पहाड़ था ओहद का, जो एक्चुअल पहाड़ है, उसके ऊपर फिर चढ़ने की कोशिश करी। तो आप सल्लम कि एक तो वो दो जिरों के वजन की वजह से, और फिर जो इतना खून बहा हुआ था, और उसके अलावा इतनी चोटें वगैरह लगी हुई थी, तो इस कमजोरी की वजह से ना आप सल्लम चढ़ नहीं पा रहे थे ऊपर, ठीक है। तो तलहा रज़ी अल्लाह अन्हु ने क्या किया कि नीचे बैठ गए, नबी अलैहिस्सलाम को अपने कंधों के ऊपर सवार कर दिया, ठीक है। और फिर वो जो है ना नबी अलैहिस्सलाम को लेकर के ऊपर चढ़ना शुरू है। उस वक्त अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु फरमाते हैं, नहीं ज़ुबैर रज़ी अल्लाह अन्हु फरमाते हैं कि नबी अलैहिस्सलाम से मैंने ये सुना, औजब तलहा, तलहा ने वाजिब कर लिया जन्नत को अपने ऊपर, ठीक है, तलहा ने अपने ऊपर जन्नत को वाजिब कर लिया, कि इस तरीके से उन्होंने नबी अलैहिस्सलाम को उठा करके वहां पे पहुंचाने की कोशिश करी। फिर उसके बाद एक और भी बात तलहा दत्तान की कि वो अपने हाथों से जो है ना नबी अलैहिस्सलाम के ऊपर आने वाले तीरों को रोक रहे थे, ठीक है। तो उनके हाथ जो है ना शदीद किस्म के जख्मी हो चुके थे, शल होने का लफ्ज आया है, तो अजीब लोग थे ये। तो बाद में जब इनके ऊपर जख्म काउंट किए बाकायदा लोगों ने, तो किताबों में लिखा हुआ है कि इनके ऊपर 35 जो है ना वो तीरों के जख्म थे, या 49 तीरों के, ठीक है, इतने जख्म इनके ऊपर आए हुए थे। इनकी उंगलियां कट गई, ठीक है। تو ایسے موقع کے اوپر انہوں نے نا بس ایک لفظ کہا, یا تو حسن کہا یا حس, جیسے پڑھا کہتے ہیں اف, طلحہ رضی اللہ عنہ کی زبان سے یا تو اف کا لفظ نکل آیا یا حسن کا لفظ نکل آیا کہ بڑا یہ تو بڑا اچھا ہو گیا جیسے نا میری انگلیاں کٹ گئیں. تو نبی علیہ الصلوۃ والسلام نے طلحہ رضی اللہ عنہ سے کہا کہ لو قلت بسم اللہ, اگر تم اس لفظ حس یا حسن جو بھی تم نے کہا, اگر تم اس کی بجائے جو ہے نا بسم اللہ کہہ دیتے نا تو لرفعتک الملائکۃ والناس ینظرون الیک, تو تمہیں نا ملائکہ آتے اور اٹھا کر کے جو ہے نا وہ آسمان کے جو کے اندر لے جاتے, یعنی بادلوں کے اندر ایٹموسفیئر کے اندر اٹھا کر کے تمہیں لے جاتے اور لوگ تمہیں دیکھ رہے ہوتے اگر تم اس موقع کے اوپر نا بسم اللہ کہتے, یعنی تم پہلے اتنے زخمی ہو چکے تھے حتیٰ کہ تمہارا ہاتھ جو ہے وہ شل ہو چکا تھا, تمہاری انگلیاں جو ہے وہ کٹ گئی تھیں, تم سے غلطی ہو گئی, یو مسڈ اٹ, بسم اللہ نہیں کہا بلکہ کوئی اور لفظ کہہ دیا. ٹھیک ہے, بہرحال تو طلحہ رضی اللہ عنہ جو تھے نا وہ انہوں نے ایسے جو ہے اس دن کا میدان جیتا کہ اپنے آپ کو نبی علیہ الصلوۃ والسلام کے لیے ایسے قربان کیا. پھر اس کے بعد جو ایک اور صحابی ابو طلحہ کا بھی ذکر ہے کہ انہوں نے بھی نبی علیہ الصلوۃ والسلام کی حفاظت میں بہت زیادہ تیر برسائے. حضرت سعد بن ابی وقاص رضی اللہ عنہ جو ہے یہ بھی بڑے ایکسپرٹ جو ہے نا وہ تیر انداز تھے, تو یہ جو ہے وہ خوب جو ہے وہ تیر مارتے, حتیٰ کہ کتاب میں لکھا ہوا ہے کہ انہوں نے 1000 تیر چلائے اور نبی علیہ الصلوۃ والسلام جو ہے نا وہ ان کو تیر دے رہے ہوتے تھے اور لوگوں سے کہہ رہے ہوتے تھے کہ طلحہ کو بلا کر, سعد بن ابی وقاص کو لا کے دو, سعد بن ابی وقاص کو لا کر دو. ٹھیک ہے, اور یہ جو ہے وہ خوب تیر چلایا کرتے تھے. تو یہ سارے واقعات جو تھے ان کے اوپر حضرت نے لکھا ہے کہ یہ جو صحابت ہے نا یہ عاشق رسول ہے, ایسے جو ہے نا وہ نے اپنا سب کچھ قربان کر دیا تھا, جان بھی اور مال بھی. ہاں, سعد بن ابی وقاص کو آپ نے فرمایا فدا کا ابی و امی, ٹھیک ہے, میرے ماں باپ آپ کے اوپر فدا ہو جائیں. ٹھیک ہے, یہ جس طریقے سے آپ جو ہیں وہ تیر چلا رہے ہیں. ٹھیک ہے, تو یہ جو دعا انہوں نے دی تھی نا, تو علی رضی اللہ عنہ نے بعد میں کہا کہ نبی علیہ الصلوۃ والسلام نے سعد کو جو دعا دی ہے نا یہ کسی اور کے, یعنی سعد کے لیے جو الفاظ استعمال کیے نا میرے ماں باپ آپ پر قربان, ایک بہت بڑی بات ہوتی ہے اس طرح سے, یہ نبی علیہ الصلوۃ والسلام نے کسی اور کے لیے نہیں اس طرح کے الفاظ استعمال کیے. اگرچہ کتاب میں لکھا ہوا کہ بعد میں ایک اور غزوہ میں حضرت زبیر رضی اللہ عنہ کو بھی نبی علیہ الصلوۃ والسلام نے اسی طرح سے کہا تھا. اچھا, جب آپ صلی اللہ علیہ وسلم کا اتنا خون بہانا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ قوم کیسے کامیاب ہو سکتی ہے جس نے اپنے نبی کے جو ہے وہ چہرے کو اس طرح خون آلود کر دیا, جبکہ اس کا نبی جو ہے وہ اس کو اللہ تعالیٰ کی طرف بھی بلانے کے لیے آیا. ٹھیک ہے, گویا کہ ایک افسوس کے اندر آپ صلی اللہ علیہ وسلم نے ایک کامنٹ دیا. ٹھیک ہے, آپ نے یہ بھی فرمایا رب اغفر لقومی فانہم لا یعلمون, کہ اے اللہ آپ میری قوم کو معاف کر دیجیے کیونکہ یہ لوگ نہیں جانتے. ٹھیک ہے نا, ان کو سمجھ نہیں ہے, ان کے پاس علم نہیں ہے, یہ نہیں جانتے, اس وجہ سے جو اپنا نبی ہے اس کو ایسی تکلیفیں پہنچا رہے ہیں. ٹھیک ہے, یہ ساری چیزیں جو ہے نا وہ اس وقت ہو رہی تھیں. ایک اور صحابی کا بڑا انٹرسٹنگ ذکر ہے کہ قتادہ بن نعمان حضرت عنہ جو تھے, تو یہ نبی علیہ الصلوۃ والسلام کو جو پروٹیکٹ کر رہے تھے تو ایسے کر رہے تھے کہ یہ آپ صلی اللہ علیہ وسلم کے سامنے آگے کھڑے ہو. ٹھیک ہے, اور پیچھے نبی علیہ الصلوۃ والسلام کے چہرے کو بالکل اپنے چہرے کے پیچھے, اپنے چہرے کو بالکل ایسے سامنے کر لیا کہ اگر آگے سے کوئی اٹیک کرتا ہے نا تو وہ ان کے چہرے کے اوپر آ جائے اور نبی علیہ الصلوۃ والسلام کے چہرے تک جو ہے نا کوئی تلوار, کوئی تیر, کوئی چیز نہ پہنچ سکے. تو یہ وہاں پہ کھڑے ہوئے ایسے پروٹیکٹ کر رہے تھے, تو ایک تیر آیا کسی کافر کا اور وہ آ کر کے ٹھیک ان کی آنکھ کے اندر, آنکھ کے اندر تیر. وہ ہم سوچ رہے تھے, یہ بات جب پڑھی نا تو ہم سوچ رہے تھے پچھلی کلاس میں نا وہ کسی بچی نے سوال کیا تھا لڑکیاں کیوں نہیں جا سکتی جہاد کے اندر, تو وہ جہاد کے اندر جو ہے نا وہ کرکٹ کا میچ نہیں ہو رہا ہوتا وہاں پر, ٹھیک ہے نا, وہاں پہ تیر آ رہا ہوتا ہے اور تیر دیکھتا نہیں ہے کہ میں آنکھ میں لگ رہا ہوں کہ میں جو ہوں وہاں پھر ناک کے اندر گھس رہا ہوں کہ میں آپ کے گھس رہا ہوں. تلوار آتی ہے تو وہ بھی نہیں دیکھتی کہ بھائی اوپر سے لگے گی کہ وہ, ہم بچپن میں اللہ معاف کر دے ہم نے بڑی غلط کام کر لیے, بچپن میں نا وہ پرانی پرانی فلمیں ہوتی تھیں, یاد ہے کہ وہ امریکہ کی وہ ویسٹرن موویز کہتے تھے ان کو, تو ان میں کیا ہوتا تھا ہے نا وہ گن فائٹ ہوتی رہتی تھی. ٹھیک ہے, وہ ادھر اٹھا کر کے مار رہے, ادھر سے ادھر اٹھا کر کے مار دیا, تو جس کو بھی مارتے تھے نا وہ یوں ایسے کر کے وہ مر جاتا تھا. ٹھیک ہے, یعنی گولی جو ہے وہ پیٹ میں لگتی تھی اور کچھ تکلیف وکلیف کچھ نہیں ہوتی تھی, بس بندہ مر جاتا تھا. ٹھیک ہے نا, تو ہم سمجھتے تھے کہ بس ایسے ہی ہوتا ہے, گولی آئے گی ایسے کریں گے اور مر جائیں گے اور کچھ نہیں ہوگا, ऐसे नहीं होता भाई, जब गोली आती है ना, आजकल भी तलवार और नेजे वगैरह तो अब नहीं होते, लेकिन अब गोलियों से मारते हैं तो गोली भी आती है ना, वो भी नहीं देखती कहाँ लग रही है, राइट? वो भी कहीं भी जाकर लग सकती है, तो इट्स नॉट फनी, क्योंकि हंसी मजाक नहीं है, कोई खेल कूद की बात नहीं है, मैं भी जाऊंगी मैं क्यों नहीं जाऊंगा, मैंने भी करना है, मैंने भी लड़ना है। भाई अल्लाह ताला ने आपको जो काम दिया है वो आप करें, जिस अल्लाह ताला जब मर्दों को हुक्म देंगे कि जी आप जाओ तो आप जाएंगे, ठीक है ना। और औरतों को भी जो है वो मजबूरी की हालत में जब बिल्कुल ऐसा हो जाए कि बस मर्द अब नहीं लड़ पा रहे हैं और काफिर जो है वो दाखिल हो चुके हैं, उस वक्त औरतें भी लड़ती हैं, लेकिन ऐसे नहीं कि जी मैं भी आर्मी में जाऊंगी और मैं भी गन चलाऊंगी और, ठीक है, ऐसा नहीं है हमारे दिन के अंदर, ठीक है। तो इनकी आंख के अंदर आकर के तीर लगा हुआ, आंख पे लगने से अजीब मामला क्या हुआ कि कोई ऐसा नहीं हुआ कि आर पार हो गया, दूर से जब आता है ना तो उसकी वेलोसिटी कम भी हो जाता है, ठीक है। तो अगर बहुत करीब से मारे तो हो सकता है कि अंदर जाए और फिर दूसरी तरफ से निकल जाए, ठीक है, जैसे कि उसने मारा था ना वाशी रजता ने मारा था, अंदर गया और दूसरी तरफ निकल गया, तो तीर जब तक पहुंचा ना तो उसका इतना इफेक्ट हुआ कि उनकी जो आंख का ढेर, ये जो बॉल होती है ना आई बॉल बाहर निकल, अजीब तरीके से वो बाहर निकल आई, तो इन्होंने उनके हाथ के ऊपर आई बॉल, ठीक है। तो चूंकि ये तो वही पते नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम के साथ ही, तो ये आप सल्लल्लाहु अलैहि वसल्लम के पास गए और आप सल्लल्लाहु अलैहि वसल्लम से कहा कि नबी ये हो गया मैं क्या करूँ। तो नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम ने ना फरमाया कि कुतादा तुम अगर सबर करो ना तो तुम्हें तो मिलेगी इसके ऊपर जन्नत, ठीक है, लेकिन अगर तुम कहते हो कि तुम्हारी आँख ठीक हो जाए तो तुम्हारे ये दुआ करो, ठीक है। तो खुदा तआला ने कहा कि मैं अल्लाह का नबी रसूल सलाम का सहाबी हूँ, ईमान वाला हूँ, इंशाल्लाह सब ठीक रहेगा, जन्नत तो इंशाल्लाह मिल ही जाएगी, ठीक है ना, मैं इस वक्त आँख के लिए दुआ करवा लेता हूँ। तो उन्होंने कहा कि अल्लाह के नबी रसूल सलाम ने बात यह है कि मेरी बीवी जो है ना मुझे उससे बड़ी मोहब्बत है, तो अगर मेरी आग जो है ना ऐसी हो गई ना तो हो सकता है वो बीवी मुझसे पास में मोहब्बत ना करे, उसको नफरत हो जाए मेरी शक्ल से, तो आप प्लीज दुआ कर दीजिए मेरे लिए। तो नबी अलैहि सलाम ने उनके लिए दुआ करी कि अल्लाह जिस तरह कतादा ने मेरे चेहरे की हिफाजत करी है ना, अल्लाह आप भी इसके चेहरे को जो है ना महफूज फरमा दीजिए और इसकी आंख को जो है ना वो ज्यादा अच्छा कर दीजिए। फिर नबी अलैहि सलाम ने उनकी आंख की जो बॉल थी वो लेकर के उनकी आंख के अंदर लगा दी और वो बिल्कुल ठीक हो गई, ठीक है ना। और कतादा ने फरमाते हैं कि उसके बाद जो है ना मुझे इस वाली आंख से जो है ना वो और भी ज्यादा अच्छा नजर दूसरी आंख के मुकाबले, ठीक है। फिर एक जो है वो सहाबी थे हजरत अनस बिन नवर रजी अल्लाह ताला, अनस बिन नजर रजी अल्लाह ताला का वाकया जो है अगरचे के यहाँ पे इतना तफसील से नहीं लिखा हुआ है, ये वही सहाबी थे ना कि इन्होंने जो है ना वो हजरत साद बिन मुआज रज़ियल्लाहु ताला अन्हु, नहीं अच्छा एक्चुअली कंफर्म नहीं है तो इसको छोड़ें, अनस बिन नज़र रज़ियल्लाहु अन्हु जो है ना ये भी बिलाखिर लड़ते लड़ते जो है वो शहीद हो गए थे, लेकिन इनके ये गज़वा बदर के अंदर शरीक नहीं हो सके, तो इनको इस बात का बहुत रंज था, तो उन्होंने नबी अलैहि सलाम से कहा था कि अल्लाह के नबी साहब मुझे मौका मिलेगा ना तो मैं फिर पीछे बिल्कुल नहीं हटूंगा, तो इन्होंने फिर शहादत पाई थी हजरत अनस बिन नज़र रज़ियल्लाहु अन्हु। अच्छा उबई बिन खलफ, ये एक बड़ा यूनिक केस है, उबई बिन खलफ, ये खल्फ या खल्फ 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 होगा, तो ये काफिरों के सरदारों में से एक बड़ा यू नो इम्पोर्टेंट काफिरों में से एक था। तो इसने ना नबी अलैहि सलाम को एक दफ़ा जब मक्का मुकरमा के अंदर तकलीफ पहुंचाई थी ना, तो नबी अलैहि सलाम ने उस वक्त उसको ये कह दिया था कि तुम्हें तो मैं ही बदल दूँ, ठीक है, मक्का मुकरमा में कई साल पहले आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको कहा था तुम्हें तो मैं ही बदल दूँगा, ठीक है। तो इस वक्त जो है ना जब इसने देखा कि नबी अलैहिस्सलाम सलाम जो है वो ऐसे एकदम एक्सपोज हैं और उनके ऊपर जो है वो हम लोग हमला कर रहे हैं, तो ये जो है ना घोड़े के ऊपर सवार होकर के आया कि मैं जो हूँ ना अब जाकर के मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को कत्ल कर दूँ, ठीक है। आप सल्लल्लाहु अलैहि वसल्लम को जब पता लगा कि अच्छा ये आ रहा है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने एक सहाबी हारिस बिन सुम्मा रज़ियल्लाहु अन्हु से उनका नेजा लिया, और नेजा लेकर के ना आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे खड़े हुए कि जब ये आया ना तो आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने नेजे से जो है ना इसको हल्का सा जैसे कि कटौका लगा दिया कहते हैं, टच कर दिया, ठीक है ना, जिससे इसको छोटा सा एक जख्म हो गया, ठीक है। ये जो है ना उस जख्म को लेकर के वहां से भागा और इसके ऊपर इतना खौफदारी हुआ और इतनी इसको तकलीफ शुरू हुई कि कहता है कि मैं तो मारा जाऊंगा, मैं तो मारा गया, बस अब मैं नहीं बचता। तो इसके साथ ही इसको कहते हैं कि भाई तुम्हें तो छोटा सा जख्म लगा है, तुम इतना क्यों शोर मचा रहे हो। तो इसने कहा कि खुदा की कसम अगर ये जो मुझे छोटी सी चोट लगी है ना हिजाज के तमाम लोगों के ऊपर बांट दी जाए ना इसकी तकलीफ, तो सब हलाक हो जाएंगे। यानी इसको इतनी तकलीफ हो रही थी कि इसने कहा अगर हजारों लोग भी इस तकलीफ को मुझसे शेयर कर लेना वो सारे के सारे हलाक हो जाएंगे। और इसने कहा कि असल में अल्लाह ताला ने ना इसके दिल के ऊपर ऐसा खौफ पैदा कर दिया था कि इसको वो बात याद आ गई मौके पर कि उन्होंने कहा था कि ये मुझे कत्ल करेंगे और ये तो कभी झूठ नहीं होता। याद है ना वो अबू लहब के बेटे के बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब एक बद्दुआ कर दी थी, अबू लहब को यकीन हो गया था कि मेरा बेटा उसी बद्दुआ से मारा जाएगा, और हुआ भी यही, वो मारा गया उसी तरीके से। तो इसको भी यकीन था कि ये तो झूठ नहीं बोलते, इसका मतलब ये है कि दिस इज माई टाइम इसका, है ना। तो ये जो है ना वो ऐसा टेंशन के अंदर मुब्तला हुआ कि बिलाखिर इसका जो है वो इंतकाल हो गया। अच्छा, फिर जो है वो कुछ मुसलमान सहाबियात जो हैं वो मदीना मुनव्वरा से आ गई थी, तो उन्होंने फिर जख्मियों को जो है वो पानी पिलाना शुरू किया और उनके जख्मों के ऊपर बरहम वगैरह रखने शुरू किए। और कुरैश ने जो है ना वो इस मौके के ऊपर एक बहुत गंदी हरकत शुरू करी, क्योंकि उस जमाने में काफिर लोग किया ही करते थे जंगों के खात्मे के ऊपर। पहले आप पूछ लो क्या बात, जब आपको याद आ जाए तो पूछ लेंगे। जी,
काफिर
को नजर आ गया था, अल्लाह ना करे मैं उससे पूछ के बताऊं आपको, उसका जवाब यही हो सकता है। ठीक है, नहीं तो पूछने का भी जरूर नहीं, पता नहीं। जी, आप कहिए। भाई खौफ मार देता है इंसान टेंशन से। अभी पिछले दिनों बड़ों की क्लास में बात हो रही थी, किसी को कैंसर हो जाए ना और उसको पता ना चलेगा उसको कैंसर है, वो ठीक ठाक रहता है। हमने देखा कई लोगों को ठीक ठाक रहता है, कुछ नहीं होता उसको, है ना। और किसी को बता दें कि आप कैंसर हो गया और फिर उसके बाद तो वो मरना शुरू हो जाता है, और वो चंद ही महीनों के अंदर हमने देखा है इस तरीके। एनीवे, तो इंसान का जो ब्रेन है ना, ब्रेन के अंदर जो चीजें होगी होती है ना वो उसको अच्छा भी कर देती हैं, और ब्रेन में अगर नेगेटिव चीज आ जाए उसको मार भी देती है। तो थानवी रहमतुल्लाह अलैह वो फरमाया करते थे कि तुम्हें अपने दिल की कुव्वत का नहीं पता, अगर तुम्हें अपने दिल की कुव्वत का पता चल जाए ना तो ये दिल तो यानी फिजिकल जो बीमारियां होती हैं ना उनको भी खत्म, ठीक है, इसका इतना ताल्लुक होता है। गालिबन हजरत मुसअब बिन उमैर रज़ी अल्लाह अन्हु मुहाजिर सहाबी थे, जिनको हुज़ूर रसूल ने बैत अंसार की तारीख के लिए भेजा था। हाँ, जज़ाकअल्लाह, उस वक्त मुझे थोड़ा खटका लगा था, नहीं। हाँ, इन्होंने जो है ना फिर म्यूटिलेशन ऑफ द डेड वाला काम शुरू कर दिया। ओहो, मुद्दे हो गई। तो जो मुसलमानों की जो है वो डेड बॉडीज पड़ी हुई थी, तो उनको जो है ना फिर उन्होंने काटना पीटना उल्टी सी दिया, इसको चीजें शुरू कर दी। तो इसको कहते हैं लाशों को मुसला करना। और इसी मौके के ऊपर जो है ना वो हजरत हमजा रज़ी अल्लाह अन्हु की बॉडी को भी जो है वो हिंद ने, क्योंकि हिंद के भी जो है ना बाप उतबा, ठीक है, उसको बदर के अंदर हमजा रज़ी अल्लाह अन्हु ने मारा था, बिल्कुल शुरू में जो ड्यूल हुआ था, ठीक है। तो हिंद भी जो है वो तैयार थी कि मैं हमजा से किसी तरीके से बदला ले लूं। तो उसने जो है ना पहले तो वहशी को जो है ना अपना जेवरात के जो हार पहने हुए थे उठा करके वहशी को हदीये में दे दिया, तुमने बहुत बड़ा काम किया। और फिर उसने आकर के हमजा रज़ी अल्लाह अन्हु को जो है ना वो बॉडी को जो है वो काटा पीटा, अंदर से जो है वो चीजें निकाली और उनको जो है वो खाने की भी कोशिश करी, लेकिन वो खा नहीं सकी तो उसने फिर थूक दी, ठीक है। उस मौके के ऊपर फतह मक्का के मौके के ऊपर इस हिंदा को भी नबी रसूल ने माफ कर दिया था, क्योंकि ये भी इस्लाम, ठीक है। तो यहाँ पे हम अपनी क्लास को आज के रोकते हैं। वाखिर दावाना अलहम्दुलिल्लाह। अस्सलाम वालेकुम।